الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذا قيل لهم آمنوا كما آمن الناس قالوا أنؤمن كما آمن السفهاء، ألا إنهم هم السفهاء ولكن لا يعلمون. صدق الله العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. سورہ بقرہ کی ہم نے دوسرا رکوع پچھلی بار کیا تھا، اور اس میں منافقین کے متعلق بات ہوئی تھی. اس میں منافقین کے متعلق بات ہوئی تھی سورہ بقرہ کے دوسرے رکوع میں، اور اس میں اللہ رب العزت نے اس گروہ کا ذکر کیا، منافقین کا، کہ جو کہ وہ گروہ ہے کہ جو زبان سے کہتا ہے کہ ہم مسلمان ہیں، لیکن حقیقی طور پہ ان کے دل مسلمان نہیں ہیں، دل سے وہ ایمان نہیں لاتے. اب اس کی کچھ ٹائپس ہیں، اقسام ہیں، جو ہم نے لاسٹ ٹائم ذکر کی تھی. پہلی قسم اس کی تھی جسے عقیدے کے حساب سے منافق کہا جاتا ہے. عقیدے کے حساب سے منافق کیا ہے؟ کہ جو حقیقی طور پہ زبان سے غلط کہتا ہے کہ میں مسلمان ہوں، اور دل میں اس کے ذرہ برابر بھی ایمان نہیں ہوتا، ذرہ برابر. یہ ہے عقیدے کا منافق، عقیدے کے حساب سے منافق. یعنی ایکچولی وہ کافر ہے، لیکن کافر سے اس کا فرق یہ ہے کہ وہ زبان سے اپنے آپ کو مسلمان شو کر، لیکن دل اس میں کوئی فرق نہیں ہے ایک کافر اور منافق کے، اس عقیدے والے منافق. اور اس زبان سے غلط کہنے کی وجہ سے اللہ تعالیٰ کے نظریے وہ کافر سے بھی برا ہے، کیونکہ یہ جھوٹ بول رہے ہیں. کم از کم کافر جھوٹ نہیں بولتا، وہ یہ نہیں کہتا کہ میں مسلمان ہوں، وہ جو دل میں ہے وہی زبان سے کہتا ہے. تو اللہ تعالیٰ کے نزدیک یہ سب سے نچلی کیٹیگری ہے، جو عقیدے کا منافق. اور ایک اور منافق کی ٹائپ ہے، وہ ہے عملی منافق. عملی منافق کیا؟ کہ جو کہ مانتا ہے زبان سے، دل سے بھی مانتا ہے، لیکن عمل نہیں کرتا. اور یہ وہ خطرناک کیٹیگری ہے جس سے ہر مسلمان کو ڈرنا چاہیے، کیونکہ یہ تو انسان کہہ سکتا ہے کہ میں دل سے اللہ تعالیٰ کو مانتا ہوں، لیکن عملی طور پہ نفاق یہ کامن ہے، جس کی آپ صلی اللہ علیہ وسلم نے نشانیاں بتائیں کہ جھوٹ بولنا، خیانت کرنا اور دھوکہ دینا. اور پچھلی بار ایک لسٹ ذکر کی تھی منافقین کی، جو عملی نفاق کی ٹائپس ہیں، اور عملی نفاق کس کس طرح سے ہوتا ہے. نماز میں سستی کرنا، نماز نہ پڑھنے کا دل کرنا، ذکر اللہ نہ کرنا یا کم کرنا، تو یہ ساری کی ساری منافقین کی اس کے سائنز اینڈ سمپٹمز ہیں، ان کی علامات ہیں. تو حقیقی ایمان، جس کے متعلق اللہ تعالیٰ کہتے ہیں آمنوا وعملوا الصالحات، ایمان اور عمل صالح ایکچولی لنکڈ ہیں. ایمان عمل صالح لنکڈ ہے. ایمان ہوتا ہے تو عمل صالح بھی ہوتے ہیں، نیک عمل بھی ہوتا ہے. اگر نیک عمل نہیں ہے تو اس کا مطلب کوئی فالٹ ہے ایمان کے اندر، وہ کم ہے، یا اس میں نفاق، یعنی عملی طور پہ انسان منافق. تو اللہ رب العزت نے ان کی کچھ نشانیاں ان آیات میں ذکر کی. وہ یہ کہ اللہ تعالیٰ نے کہا کہ لوگوں میں سے کچھ ایسے ہیں جو کہتے ہیں زبان سے ایمان لائے اللہ پہ آخرت پہ، حالانکہ مومن نہیں ہے. وہ دھوکہ دیتے ہیں اللہ کو اور ایمان والوں کو، وہ کسی کو دھوکہ نہیں دیتے مگر اپنے آپ کو، مگر اس کو جانتے نہیں. تو یہ ڈیسیو کرنا کہ انسان عملی طور پہ کچھ کرتا نہیں، سستی دکھاتا ہے، اور پھر کہتا ہے کہ نہیں مجھے اللہ تعالیٰ جنت کا اعلیٰ ترین درجہ دے گا، جو یہودیوں کا بھی نظریہ تھا، ان کا بھی خیال تھا. تو یہ خود اپنے آپ کو دھوکہ دینے والی بات، کہ میں خود اپنی گریڈنگ شروع کر دوں، میں خود اپنا انالیسس شروع کر دوں، میں خود اپنے آپ کو ٹٹولنا شروع کر دوں، तो मैं खुद नतीजे पहुंचूंगा कि मैं बहस का मुस्तहक नहीं हूं। बहस का मुस्तहक होने के लिए कम से कम एफर्ट तो शो करनी चाहिए ना, रिजल्ट तक पहुंचे या ना पहुंचे, लेकिन एफर्ट तो होती है ना, उसकी तलब तो होती है। तो क्या मैं तलब में भी पूरा उतर रहा हूँ कि नहीं, तो मैं खुद शायद अपने आप ग्रेड करूंगा, नहीं मैं उस तरह की एफर्ट नहीं करता जिस तरह मुझे करनी चाहिए। उसकी एक मिसाल मैंने आज टाइम भी दी थी कि फजर पे उठने की एफर्ट कितनी एफर्ट की जाती है, सुबह जॉब पे उठने के लिए क्या एफर्ट होती है, फ्लाइट को पकड़ने की क्या एफर्ट होती है, और सुबह फजर को पकड़ने की, उसको कजा ना करने की कितनी एफर्ट होती है। ये एक ही इंसान मेयार अपना रख ले, क्योंकि आजकल के दौर में जब ये लाइट्स हैं, रात को देर तक सोने की आदत आम है, तो ये एक अच्छा मेयार है कि इंसान जज कर सकता है मैं कितनी एफर्ट करता हूँ। पढ़ना तो बाद की बात है, एफर्ट में कितनी करता हूँ उसको पढ़ने की, और कितना मुझे गम होता है कि ना पढ़ने का, तो ये एक मेयार रख ले तो खुद जान लेगा मेरे ईमान की क्या हालत। तो किसको धोखा दे रहा है अल्लाह ताला, किसी को नहीं दे रहा, ये अपने आप को दे रहा है, ये खुद अपने आप को धोखे में उसने रखा हो कि नहीं मैं बिल्कुल ठीक हूँ। हालांकि अगर वो इस चीज़ को जज कर ले, इस चीज़ का इकरार कर ले कि नहीं मैं ठीक नहीं हूँ, मुझे कुछ एफर्ट की ज़रूरत है, कुछ मेहनत की ज़रूरत है, तो अपने आप को इम्प्रूव कर लेगा। और फिर अल्लाह ने उसकी वजह जिक्र की कि इनके कल्ब में मर्ज़ है, अल्लाह ताला ने उनके मर्ज़ को और बढ़ा दिया। तो इस पे फिर हमने डिस्कशन की थी कि कुलूब क्या होते हैं, कल्ब क्या होता है, उसके अंदर उसकी कितनी टाइप्स हैं, कल्ब मरीज है, कल्ब मैयत है, कल्ब सलीम है, कल्ब मुनीब है, तो उसकी क्या क्या अलामत होती हैं, उसको फिर कैसे हासिल किया जाता है, कैसे कल्ब मरीज को सही किया जाता है, वो हमने डिस्कशन की। उसके बाद अल्लाह ताला ने दो बड़ी निशानियां मुनाफिकीन के जिक्र की, वाइज़ा क़ील लहुम ला तुफ्सिदू फिल अर्ज़, कि जब उन्हें कहा जाता है फसाद ना मचाओ, तो वो कहते नहीं हम तो इसलाह करते हैं, हम तो लोगों की खैरखाही कर रहे हैं, इसलाह कर रहे हैं। तो अल्लाह रब्बुल इज्जत ने बजाते खुद जवाब दिया फौरन कि अला इन्नहुम हुमुल मुफसिदून, नहीं बल्कि मैं बताता हूँ ये खुद फसाद करने वाले हैं, लेकिन इनको इस चीज़ का शऊर नहीं है, इनको पता नहीं। तो वो क्या चीज़ थी जो ये इसलाह करते थे लेकिन अपने आप को फसाद करते थे लेकिन कहते थे इसलाह कर रहे हैं? मतलब यही था कि वही कि दीन की और जो इस्लाम की और गैर इस्लाम की, यानी वहाँ पे शिर्क था या यहूदियत थी, तो उसमें जो गैप है उसको नैरो करने की कोशिश करते थे कि किसी तरह इनका गैप नैरो हो जाए, अहकाम का या जो भी नज़रियात हैं, तो कुछ मिडवे निकल आए, कुछ दरमियान में एक रास्ता निकल आए। तो ये वो कहते थे हम तो सुलह कर रहे हैं, ये लड़ाई फैल गई है माशरे में, इसकी इसको सही कर रहे हैं। तो अल्लाह ताला ने कहा नहीं, फसाद है, फसाद इसलिए है क्योंकि ये जो इस राह से हटेगा इस्लाम से, आप सल्लल्लाहु अलैहि वसल्लम की राह से, वो जहन्नम में जाएगा। तो ये कैसी इस लायक इंसान को जहन्नम के रास्ते दिखाएगा? तो एक्चुअली ये फसाद है अपने आखिरी जो मंतकी इंजाम के हिसाब से, जो अल्टीमेट रिजल्ट होगा कि इंसान जहन्नम या जन्नत में जाएगा, उसके हिसाब से ये फसाद। वो कि बज़ाहिर कोई नजर आए कि सुलह सफाई हो गई है, लेकिन जो शख्स इस रास्ते से हट के थोड़ा सा भी उस तरफ डाइवर्ट हुआ, कुफार की तरफ या काफरों के अमल की तरफ या उनकी उनकी अपने दीन को छोड़ के ज़रा सा भी डाइवर्ट हुआ, तो वो लाजमी तौर पर अल्लाह ताला कुरान में कहते हैं वो जहन्नुम में जाएगा। तो ये किस किस्म की इस्लाह है? हाँ, नैरो किया जा सकता है गैप, वो ये है कि इनको कहा जाए कि इधर आ जाए, तो नैरो हो गया, जो कि अल्टीमेटली होगा ईसा अलैहिस्सलाम के आने के बाद, कि सारे काफिर मुसलमान हो जाएंगे। तो वो वक्त आइडियल वक्त होगा कि ये गैप नैरो हो जाए, ख़त्म हो जाए। या आप सल्लल्लाहु अलैहि वसल्लम के दौर में जब फतुहात हुई, तो उस वक्त ये गैप नैरो हुआ क्योंकि वो सारे उधर आ गए इस्लाम में। लेकिन इस दौर में ये जो बात कर रहे थे वो ये कर रहे थे, यानी मुनाफिकीन, कि मुसलमानों को कह रहे थे आप उधर आए कुफार की तरफ, उसको अल्लाह ताला फसाद करार दे। फिर उसके बाद जो निशानी जिक्र की, जो आज का मौजू बहस है, वो ये है कि अल्लाह ताला ने कहा वाइज़ा क़ील लहुम आमिनु कमा आमन अन्नास क़ालू अनुमिनु कमा आमन अस्सुफहाउ अला इन्नहुम हुमस्सुफहाउ वलाकिन ला यालमून, कि जब उनसे कहा जाता है कि ईमान लाओ जैसे ये लोग ईमान लाए, तो वो कहते हैं कि हम ईमान लाएं जैसे बेवकूफ़ लोग ईमान लाएं। तो अल्लाह ताला ने फिर बताते खुद जवाब दिया कि जान लो कि यही लोग बेवकूफ़ हैं, इनको इस चीज़ का पता नहीं है, इल्म नहीं है। तो अल्लाह ताला ने, यानी कि उनको दावत क्या दी जाती थी मुनाफिकीन या यहूदियों को या मुशरिकीन को, कि इन जैसा ईमान लो, आमिनू कम आमन नास। अब इसमें मुफस्सरीन का इत्तफाक है आमन नास लोग से क्या मुराद है कि उस वक्त के जो मुसलमान थे ईमान वाले थे, तो कहा जाता था इन जैसा ईमान लाओ, क्योंकि यहूदी कहते थे हम भी ईमान वाले हैं, तो अल्लाह ताला ने कहा नहीं ये ईमान नहीं, उनको कहा इन जैसा ईमान लाओ, क्या कि आप सल्लल्लाहु अलैहि वसल्लम ईमान ले आए, तो इन जैसा ईमान लाओ, तो वो कहते थे कि इन बेवकूफों जैसा ईमान नहीं, बेवकूफ लोग हैं, तो अल्लाह ताला ने कहा नहीं खुद बेवकूफ है लेकिन इनको इसका चीज का पता नहीं, और ये बेवकूफ इसलिए कहते थे कि उन्होंने अपनी हर नफे नुकसान को छोड़ के, सहाबा ने आप सल्लल्लाहु अलैहि वसल्लम के अपने आप के सामने अपने आप को पेश कर दिया था, अपने आप को सरेंडर कर दिया था, तो ये उसको वो बेवकूफ़ी करार देते थे कि अकल का तकाजा है कि नफे को भी देखे नुकसान को भी देखे, ठीक है उनकी जिन बातों में नफा नजर आता है कर लो, नहीं नुकसान नजर आता है तो क्यों अपने आप को पेश करते, ये कुल्ली तौर पर क्यों पेश किया जाता है, तो इसलिए उनको बेवकूफ़ करार देते थे, तो अल्लाह ताला ने कहा नहीं ये बेवकूफ़ी है कि कुल्ली तौर पर ना पेश करना, क्यों, क्योंकि क्योंकि वही नतीजा कि अल्टीमेटली इंसान जहन्नुम में जाएगा, तो ये कहाँ की अकलमंदी है कि इंसान अपने आप को हमेशा के लिए जहन्नुम में भेज दे, ऑब्वियसली बेवकूफ़ी है, लेकिन ये उस ये डिसीजन के अंदर ये फैक्टर्स तब आते हैं जब उसमें यकीन पुख्ता हो कि जी जहन्नुम और जन्नत आएगी और हमेशा है, तो डिसीजन में फैक्टर्स वो तब आएंगे जब उसमें यकीन पुख्ता हो, अगर पुख्ता नहीं होगा तो इंसान कभी रखता ही नहीं डिसीजन में, वो तो पहले पहले सोचता है कि दुनिया के अंदर ये फ़ायदा ये नुकसान ये फ़ायदा ये नुकसान, तो अल्लाह ताला ने कहा कि हकीकी अकलमंद यही लोग हैं जो नहीं इस राह पे आ रहे वो बेवकूफ़ हैं लेकिन उन्हें इस चीज़ का इल्म नहीं। अब इस आयत पाक के अंदर अल्लाह रब्बुल इज़्ज़त ने सहाबा रज़ी अल्लाह ताला अन्हों को मेयार ईमान करार दिया, इन जैसा ईमान लाओ, ये नहीं कहा कि आप सल्लल्लाहु अलैहि वसल्लम जैसा ईमान लाओ या किसी और जैसा ईमान लाओ, कहा कि ये लोग हैं इन जैसा ईमान, यानी उनको स्टैंडर्ड करार दे दिया अल्लाह ताला ने, क्या कि कामयाब होने तो इन जैसा ईमान लाओ तब तुम कामयाब होगे। तो सहाबा रजी अल्लाह ताला अन्हुम की इज्जत और उनकी रिस्पेक्ट क्या है उसके मुतल्लिक आज थोड़ी बात करनी है। जो वजह है कि सहाबा रजी अल्लाह ताला अन्हुम की अल्लाह ताला ने जिसका भी जिक्र होगा कुरान और हदीस से कि इतनी ज्यादा रिस्पेक्ट रखी, उसकी वजह क्या है, पहले ये बात जहन में होनी चाहिए कि क्यों इतनी ज्यादा रिस्पेक्ट है उनकी, कि क्या वो आम इंसान थे, उनमें ऐसी क्या खास बात थी कि अल्लाह ताला ने उनको इतना इतना एलिवेट किया रिस्पेक्ट के हवाले से। तो उसकी जो वजह है वो समझने की ये है कि अल्लाह ताला ने मुझसे या हमसे बात करने के लिए मैसेज पहुंचाने के लिए कुछ रिसोर्सेज यूज किए, कुछ लिंक्स यूज किए, यानी खुद मुझसे बात नहीं की कि मुझसे आके इल्हाम या वही या किसी तरह मुझसे बात करते हैं, नहीं कुछ लिंक्स के जरिए बात पहुंचती है और ये क्यामत तक चलता रहेगा। और वो लिंक्स क्या है कि अल्लाह ताला ने जिब्राईल अलैहिस्सलाम को लिंक बनाया आप सल्लल्लाहु अलैहि वसल्लम तक मैसेज पहुंचाने का, फिर आप सल्लल्लाहु अलैहि वसल्लम को नबी चूज किया, उनको लिंक बनाया लोगों तक मैसेज पहुंचाने के लिए, और लोगों में से जो लोगों को चुना वो सहाबा थे कि उनको लिंक बनाया उनकी बाद वाली नस्ल तक मैसेज पहुंचाने, यानी ताबईन जिनको कहते हैं कि जो उनके फॉलोअर्स। तो दूसरे लफ्जों में ये तीसरा लिंक है अल्लाह ताला से लोगों के लिए, पहले जिब्राईल अलैहिस्सलाम, दूसरा आप सल्लल्लाहु अलैहि वसल्लम, तीसरे सहाबा रज़ी अल्लाह ताला, और इन तीनों लिंक्स की अल्लाह ताला ने बल्कि अगले लिंक्स की भी अल्लाह ताला ने हिफाजत फरमाई कि कोई उन पर उंगली ना उठाए। जिब्राईल अलैहिस्सलाम पे लोगों ने उंगलियां उठाई कुफार ने कि ये कह, तो अल्लाह ताला ने उनके मुतल्लिक भी आयत कुरान पाक में नाज़िल फरमाई कि इन पे उंगली ना उठाओ, ये अमीन है, ये अमानतदार हैं, ये पूरी इमानत से आगे पहुंचाते हैं, ये नाफरमानी नहीं करते, उनके मुतालिक आयतें उतारी। फिर दूसरे लोग दूसरा लिंक आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात, तो उनके मुतालिक अल्लाह ताला ने कितना कुरान पाक में उनको उनके मुतालिक जो जो इल्ज़ाम लगे उनका खुद जवाब दिया। अब तीसरा जो लिंक था सहाबा रज़ी अल्लाह ताला अन्हुम का, उनका भी अल्लाह ताला ने खुद कुरान पाक में हिफाजत फरमाई और आप सल्लल्लाहु अलैहि वसल्लम के थ्रू भी उनकी रिस्पेक्ट को बढ़ाया। और इसकी बड़ी वजह यह भी फील होती है या पता चल जाती है इजीली कि आप सल्लल्लाहु अलैहि वसल्लम चूंकि उम्मी नबी थे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कोई किताब नहीं लिखी, कोई रिटन फॉर्म में आगे मटेरियल नहीं दिया, बल्कि वर्बली एक मैसेज आगे पहुंचाया जिसको एक जमात ने एब्जॉर्व करके खुद लिखा। अब ये कितना बड़ा लिंक है ये सोचने की बात है कि जिब्राईल अलैहिस्सलाम भी वर्बल पहुंचा रहे हैं, आप सल्लल्लाहु अलैहि वसल्लम भी आगे वर्बल पहुंचा रहे, कोई रिटन फॉर्म नहीं है जो क्यामत तक रहे, अब ये वो पहली जमात है कि उसको रिटर्न फॉर्म में लेके आ रही, कुरान पाक को भी या हदीस पाक को भी। तो अगर यानी कि इनकी हिफाजत या इनकी रिस्पेक्ट एक्चुअली वो दीन की रिस्पेक्ट, क्योंकि अगर इन पे हरफ कोई आता है तो वो कुरान पे हरफ आएगा क्योंकि इन्होंने कुरान को लिखा। अगर इन पे कोई हरफ आता है तो हदीस पाक पे हरफ आएगा। तो जब दो मेन चीजें ही आप हिट कर देंगे तो बाकी क्या रह जाएगा दीन के अंदर। तो अल्लाह ताला ने इसलिए इन जमात की हिफाजत की। और उनके बाद जो ताबीन और तबा ताबीन, उनके मुतालिक भी अल्लाह ताला ने हिफाजत फरमाई कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया कि सबसे बेहतरीन यानी कि जमाना ये है, मेरा जमाना, फिर उसके बाद वाला, फिर उसके बाद वाला। तो अगले दो लिंक्स की भी हिफाजत फरमा दी। इन तीन अदवार को या इन तीन नस्लों को सलफ कहा जाता है। और जो वर्ड जो कॉमन हम यूज करते हैं सलफ सालहीन, इनसे मुराद ये तीन जमातें होती हैं, ये तीन ग्रोह होते हैं। तो इन तीनों की हिफाजत फरमाई। इसलिए जब भी दीन को देखा जाता है उसके प्रैक्टिकली कैसे अमल करना है तो इन सारी को देखा जाता है। आप सल्लल्लाहु अलैहि वसल्लम, सहाबा रजी अल्लाह ताला अन्हुम, ताबीन और तबा ताबीन। तो ये है सिग्निफिकेंस कि क्यों इतनी उनकी उनकी बड़ाई बयान की गई, क्योंकि जितने भी रिसोर्सेज थे उन सबको अल्लाह ताला ने उनका जवाब दिया और उनकी हिफाजत फरमाई। और अगर कोई भी हिट करेगा तो वो अल्टीमेटली दीन को हिट करेगा। फॉर एग्जाम्पल, सहाबा को कोई कहेगा ये बुरे हैं, नाउज़ बिल्ला, तो वो क्या कह रहा है एक्चुअली? एक्चुअली कह रहे हैं कि कुरान सेफ नहीं है। फिर तो सारी दुनिया कुफार कहेंगे, फिर आपके पास क्या क्या ये जो आप जो हदीस कुरान पढ़ रहे हैं ये किसकी, इसके सेफ होने का, इसकी काबिले एतमाद होने के क्या क्या आपके पास दलील है? क्योंकि आप कहते हैं कि उनसे पहुंचा है, तो जब आप कह रहे हो वही नहीं काबिले एतमाद तो फिर ये कैसे काबिले एतमाद है? मीन्स के जीरो, अब क्यामत तक सारे लोग गुमराह हैं और सारे लोग के ऊपर कोई हदायत नहीं। इसलिए अल्लाह ताला ने उनकी हिफाजत की। तो अब उन कुरान पाक के आयात और हदीस को देखते हैं और सारे के क्या कॉन्सेप्ट है सहाबा रज़ी अल्लाह ताला की अजमत का। तो कुरान पाक में अल्लाह रब्बुल इज़्ज़त ने सूरह बकरा में ये फरमाया कि वज़ालिक जअलनाकुम उम्मतन वसतन लितकूनू शुहदा अलन्नास, और हमने तुमको एक ऐसी जमात बना दिया जो हर पहलू से नहायत एतदाल पे है, ना कि तुम मुखालिफ लोगों के मुकाबले में, ताकि तुम मुखालिफ लोगों के मुकाबले में गवाह हो। तो ये एक जमात का मतलब जिक्र किया, तो इसके जो डायरेक्टली मुखातिब थे वो सहाबा रजी अल्लाह ताला कि खुद अल्लाह ताला ने गवाही दी कि इतदाल वाले लोग हैं, ये अदल वाले लोग। इसीलिए आगे वो जिक्र बात आई कि भी कि इस पे इजमा है उम्मत का कि सारे के सहारे सहाबा आदिल हैं। आदिल से क्या मुराद है वो इंशाल्लाह जिक्र करेंगे, लेकिन ये स्टेटमेंट जहन में रहनी चाहिए कि तमाम सहाबा आदिल हैं। अच्छा, सहाबा के अंदर भी दर्जे हैं, सारे सहाबा एक दर्जे के नहीं है। हजरत अबू बकर रज़ी अल्लाह ताला सबसे ऊंचे दर्जे के सहाबा में, फिर उसके बाद बाकी खुलफाए राशिदीन, और फिर अशा मुबशरा, फिर इसी तरह जिन्होंने बदर में लड़ा, जिन्होंने बदर में ना लड़ा, इस तरह रेटिंग्स हैं सहाबा। लेकिन अदने से अदना दर्जे का सहाबी भी आदिल है, यानी ये है कि तमाम के तमाम सहाबा आदिल हैं। तमाम, जिसमें वो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला शामिल है और सबसे अदना दर्जे के सहाबी रज़ी अल्लाह ताला ने भी था, और उनके मुताबिक सबको अल्लाह ताला ने शामिल करके ये फरमाया। और फिर अल्लाह ताला ने इस तरह भी कुरान पाक में कहा कि मोहम्मद रसूलुल्लाह वल्लज़ीन मअहु अशिद्दाउ अलल कुफ्फारि रुहमाउ बैनहुम तराहुम रुक्कन सुज्जदन यब्तगून फज़लन मिन अल्लाहि व रिज़वाना सीमाहुम फी वुजूहिहिम मिन अथरिस सुजूद। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं, और जो लोग आप सल्लल्लाहु अलैहि वसल्लम के सोबत याफ्ता हैं वो काफिरों के मुकाबले में सख्त हैं, तेज़ हैं और आपस में मेहरबान हैं। ए मुखातिब, तो उनको देखेगा कि कभी रुकू कर रहे हैं और कभी सजदा कर रहे हैं, अल्लाह ताला के फजल और रजामंदी की जस्तजू में लगे हैं। उनके आसार बवजह कसरत सजदा उनके चेहरों पर नमाया है। तो अल्लाह ताला उनकी तारीफें बयान कर रहे हैं। अब ये बात कोई मामूली नहीं है, हम सारी सारी जिंदगी इस एफर्ट में कि अल्लाह ताला हमें पसंद कर ले, दुआएं मांगते हैं अल्लाह ताला एक बार रहमत की नजर से हमें देख ले। अब अल्लाह ताला खुद किसी जमात की तारीफ शुरू कर दे कि ये कैसे लोग हैं, और वो भी किस में, कुरान में, कि जो के अजल से है और अब तक रहेगा, उसके अंदर अल्लाह ताला एक जमात की तारीफ करेंगे कैसी जबरदस्त जमात है। तो खुद सोचना चाहिए कि उसकी क्या अल्लाह के यहाँ रिस्पेक्ट होगी। तो अल्लाह ताला ने यहाँ पे भी क्या, वल्लज़ीना माहू, जो उनके साथ है, ایمان والے، پھر ان کی خصوصیات ذکر کی جو اللہ تعالیٰ کو پسند ہے. اسی طرح ایک جگہ اللہ رب العزت نے فرمایا کہ وَالسَّابِقُونَ الْأَوَّلُونَ مِنَ الْمُحَاجِرِينَ وَالْأَنصَارِ وَالَّذِينَ اتَّبَعُوهُمْ بِإِحْسَانٍ رضی اللہ عنہم ورضوا عنہم وعد لهم جنات تجری تحتها الانہار خالدین فیہا ابدا ذالک الفوز العظیم. اور جو لوگ پہلے ہیں، سب سے پہلے ہجرت کرنے والے اور مدد کرنے والے، اور جو ان کے پیروکار ہوئے نیکی کے ساتھ، اللہ راضی ہوا ان سے اور وہ راضی ہوئے اس سے، اور تیار کر رکھے ہیں ان کے واسطے جنت کے باغ جن کے نیچے نہریں بہتی ہیں، انہی میں ہمیشہ رہیں گے. یہ بڑی کامیابی ہے، یہی بڑی کامیابی ہے. اب اس میں مہاجرین اور انصار دونوں کا تذکرہ اللہ تعالیٰ نے کیا، اور دوسری طرف اللہ رب العزت نے ہمیں بھی یہ خوشخبری دے دی کہ ان کو ڈائریکٹلی کہا کہ جو ہجرت کرنے والے ہیں، جو انصار ہیں، اور پھر کہا والذین اتبعوہم بإحسان، اور جو بھی ان کی اتباع کرے گا، پیروی کرے گا. یعنی پھر اللہ تعالیٰ نے ہم کو ان کی پیروی کا کہا، جس طرح اس آیت میں کہ ان کی جو بھی پیروی کرے گا، اتباع کرے گا، اللہ ان سے راضی اور وہ اللہ سے راضی، ان کے لیے جنت کا وعدہ ہے اور وہ اس میں ہمیشہ رہیں گے. تو اللہ تعالیٰ ان کو ڈائریکٹ جنت کے وعدے کر رہے ہیں قرآن پاک کے اندر. کچھ تو ہے اشرم و اشرا جو آپ صلی اللہ علیہ وسلم نے بتا دیا، لیکن اللہ تعالیٰ نے تمام جماعت صحابہ سے جنت کا وعدہ کیا قرآن پاک کے اندر، اور رضا کا جو جنت سے بھی اونچا درجہ. یعنی کہ جنت تو ایک جگہ ہے رہنے کی، اس میں اصل چیز کیا ہے جس کی وجہ سے جنت کو بس پرائرٹی، وہ اللہ کی رضا ہے کہ اللہ تعالیٰ راضی ہو جائے گا انسان سے. اور اس کا اللہ تعالیٰ دنیا میں ہی اگر خوشخبری دے دے کہ میں اس سے راضی ہوں، اس تو اس سے بڑی کیا اس یعنی کہ لقب ہوگا یا کیا اس کا مقام ہوگا. اسی لیے ان کو رضی اللہ تعالیٰ عنہ کہتے ہیں. اسی طرح اللہ تعالیٰ نے قرآن پاک میں فرمایا کہ ان الذین یغضون اصواتهم عند رسول اللہ اولئک الذین امتحن اللہ قلوبهم للتقوى لهم مغفرۃ واجر عظیم. جو لوگ دبی آواز سے بولتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے پاس، وہی ہیں جن کے دلوں کو اللہ نے تقویٰ کے لیے جانچ لیا ہے، ان کے لیے معافی اور ثواب ہے، بڑا بڑا ثواب ہے. اب یہاں پہ بھی صحابہ رضی اللہ تعالیٰ عنہ کا ذکر ہے، کیونکہ خاص واقعے سے یہ آیت لنکڈ ہے کہ بعض صحابہ یعنی کہ جو کہ نئے مسلمان ہوئے تھے اور گاؤں وغیرہ میں رہتے تھے، دور رہتے تھے، تو جب وہ آتے تھے آپ صلی اللہ علیہ وسلم کے پاس، تو ان کو پورے آپ صلی اللہ علیہ وسلم کے رسپیکٹ کا پتہ نہیں ہوتا تھا، پورے آداب کا نہیں پتہ ہوتا تھا، کیونکہ ابھی تک ملاقات نہیں ہے یا نئے ہیں. تو کبھی وہ اونچی آواز میں بات شروع کر دیتے، کبھی وہ لوگ حجرے کے اندر سے آپ صلی اللہ علیہ وسلم کہتے جلدی باہر نکلیں، اس طرح کی بات کرتے. تو اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کے آداب قرآن پاک میں ذکر کیے کہ ان کا خیال کرو. اور جب یہ آیت اتری ایک نبی کی آواز سے اپنی آواز بلند نہ کرو، قرآن پاک میں آیت آئی، تو صحابہ فوراً سمجھ گئے کہ ادب ہے آپ صلی اللہ علیہ وسلم کا، تو انہوں نے اپنی آوازیں پست کر لی، جیسے سرگوشی کرتے ہیں اتنی پست کر لی. تو اللہ تعالیٰ نے پھر ان کی تعریف کی کہ یہ جو جماعت ہے کہ جنہوں نے اپنی آوازیں پست کر لی آپ صلی اللہ علیہ وسلم کے پاس، تو آگے کس طرح تعریف، جنت کے وعدے، رضا کے وعدے. اب یہاں پہ کہ اللہ نے امتحان لے لیا ہے ان کے قلوب کا تقویٰ کے لیے اور وہ پاس ہو. اب خود سوچیں، سارا قرآن کا موضوع تقویٰ، جس کے متعلق ہم نے تفصیلی بات کی، ہماری ساری زندگی کے ایفرٹ کے ہم متقی بن جائیں، ہمارے اندر تقویٰ آ جائے، قلب کے اندر تقویٰ ہوتا ہے، اور جس کو راضی کرنے کے لیے، جس کے سامنے اپنا تقویٰ پیش کرنے کے لیے ہم ایفرٹ کر رہے ہیں، وہ خود کہے کہ یہ والا جو شخص ہے اس کے قلب کے اندر تقویٰ ہے، میں نے اس کا امتحان لیا، یہ پورا اترا ہے. ایگزامینر خود کہے تھے کہ میں نے اس کا لے لیا، یہ پاس ہو گیا، یہ پورا اتر گیا ہے. تو اللہ تعالیٰ جب کہہ دے کہ میں نے تقویٰ کا امتحان لے کے اس کو پاس کر دیا ہے، تو اب کیا چیز پیچھے رہ گئی؟ یعنی یہ اب تقویٰ کی، یعنی یہی اللہ تعالیٰ قرآن پاک میں تقویٰ کو سب سے اوپر کرتے ہیں کہ ان اکرمکم عند اللہ اتقاکم، کہ اللہ تعالیٰ یعنی تم میں سب سے زیادہ اکرم وہ ہے، سب سے زیادہ عزت والا وہ ہے جو تقویٰ میں آگے. اللہ تعالیٰ قرآن میں کہتے ہیں کہ میں اس کو قبول کرتا ہوں جو تقویٰ جس کے اندر ہوتا ہے. انما یتقبل اللہ من المتقین. تو اتنی آیتیں تقویٰ کی کہ ہر چیز تقویٰ سے ریلیٹڈ. تو اللہ تعالیٰ جس کے خود کہتے ہیں متقی انسان ہے، اب کوئی شخص کیسے اسے کہہ سکتا ہے متقی نہیں؟ اسے تو اپنی فکر کرنی چاہیے کہ میرا کیا حال. کہ اللہ تعالیٰ کہہ رہے ہیں متقی ہے اور میں اللہ تعالیٰ کے مقابلے میں آیا کہہ رہا ہوں اس کے اندر تقویٰ نہیں. اور پھر وہی آخر میں بات ہے لہم مغفرہ, کہ ان کے لیے مغفرت ہے اور اجر عظیم ہے. تو یہ سارے دنیا اور آخرت کے باتیں ان سے کیے جا رہے ہیں. پھر ایک جگہ اللہ تعالیٰ نے اس طرح انہیں کہا کہ وَلَكِنَّ اللَّهَ حَبَّبَ عَلَيْكُمُ الْإِيمَانَ وَزَيَّنَهُ فِي قُلُوبِكُمْ وَكَرَّهَ عَلَيْكُمُ الْكُفْرَ وَالْفُسُوقَ وَالْعِصْيَانَ أُولَٰئِكَ هُمُ الرَّاشِدُونَ فَضْلًا مِّنَ اللَّهِ وَنِعْمَةً وَاللَّهُ عَلِيمٌ حَكِيمٌ. سورہ حجرات کی یہ آیت ہے کہ لیکن اللہ تعالیٰ نے ایمان کو تمہارے لیے محبوب کر دیا, اس کو تمہارے دلوں میں مزین بنا دیا, اور کفر اور فسوق فسق یعنی گناہ اور نافرمانی کو تمہارے لیے مکروہ بنا دیا. ایسے ہی لوگ اللہ کے فضل اور نعمت سے ہدایت یافتہ ہیں, اللہ خوب جاننے والا حکمت والا. اب اس میں اس آیت مبارکہ میں کئی چیزیں اللہ تعالیٰ نے صحابہ کے لیے کہا کہ یہ انہیں موجود حبب علیکم الایمان, ایمان کہا کہ ان کے دلوں میں ہے, ان کو محبوب ہے ایمان. وزینہ فی قلوبکم, اور یہ نہیں کہ محبوب ہے بلکہ ان کے قلب کے اندر وہ مزین ہو چکا ہے. وہی بات یہاں پہ ایمان کے متعلق بات کی, وہاں تقویٰ کے متعلق تھی. تو ان کو پسند بھی ہے, ان کے دل کے اندر مزین ہو چکا ہے. وَقَرَّهَ عَلَيْكُمْ مُلْكُفْرَ, ان کو کفر سے نفرت ہے, وَالْفُسُوقُ اور گناہ سے, اور عصیان نافرمانی سے. اللہ تعالیٰ نے پھر خود اعلان کیا اُولَٰئِكَ الرَّاشِدُونَ, یہ ہیں جو رشد و ہدایت کے ہدایت یافتہ لوگ ہیں, اور یہ اللہ کا فضل ہے اور نعمت ہے جو ان پہ اللہ تعالیٰ نے کر دی. یعنی کہ ایک ایک چیز, ایمان, تقویٰ, جنت, دنیا میں رضا, آخرت میں رضا, ہر چیز کے اللہ تعالیٰ نے قرآن میں اعلان کر دیا ان کے لیے. حدیث مبارکہ حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ انصار سے محبت رکھنا ایمان کی نشانی ہے, اور انصار سے بغض رکھنا نفاق کی نشانی ہے. بخاری شریف کی روایت. تو اس میں صحابہ کی خاص جماعت جو مدینہ منورہ, جنہوں نے نصرت کی آپ صلی اللہ علیہ وسلم کی, ان کے متعلق فرمایا کہ ان سے محبت یہ ایمان کی نشانی ہے, کیونکہ ایکچولی ان سے محبت اللہ سے, اس ساری چین میں جس سے انسان کو محبت ہے وہ اللہ سے. کیونکہ صحابہ سے مجھے کیوں محبت ہے, کیونکہ وہ آپ صلی اللہ علیہ وسلم کی صحبت میں رہے, انہوں نے دین کو ہم تک پہنچایا. صحابہ صلی اللہ علیہ وسلم کیوں محبت ہے, کیونکہ اللہ کے نبی ہیں. جبرائیل علیہ السلام سے کیوں محبت ہے, کیونکہ وہ اللہ تعالیٰ کے مقرر فرشتے ہیں. تو یہ سارے اللہ کی محبت کی وجہ سے ہمیں ان سب سے محبت ہوتی ہے. تو یہی فرما دیا کہ جو صحابہ سے محبت کرتا ہے وہ ایکچولی ایمان کی نشانی ہے, اسے اللہ سے محبت ہے, اور جو ان سے نفرت کرتا ہے ایکچولی ان کا کیا قصور, مطلب انہوں نے جو دین تھا آگے پہنچا دیا, جو بات تھی آگے پہنچا دی. تو اگر کوئی بغض رکھے گا, نفرت کرے گا, تو یہ نفاق کی نشانی ہے, جس کو اس حدیث مبارکہ اس آیت پہ بھی کہا کہ انہیں کہا کہ جیسا ایمان لاؤ, تو انہیں کہا نہیں, تو اللہ تعالیٰ انہیں ہی کہا کہ تم منافق ہو, تم بیوقوف لوگ. پھر نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے میرے صحابہ کو برا بھلا کہا اس پہ اللہ تعالیٰ کی اس پہ اللہ لعنت کرے, یعنی خود بد دعا اسے دی. طبرانی شریف کی روایت. اب یہ حدیث پاک, مشہور حدیث پاک ہے کہ بنی اسرائیل 72 فرقوں میں بٹے تھے, اور میری امت 73 فرقوں میں بٹے گی, یہ سب کے سب سوائے ایک کے جہنم میں جائیں گے. تو عرض کیا گیا, یا رسول اللہ صلی اللہ علیہ وسلم, یہ نجات پانے والا فرقہ کون سا ہے؟ فرمایا ما انا علیہ واصحاب, یعنی اس جماعت کو جنت میں جائے گی ڈیفائن کی کیا, یہ نہیں کہ ما انا علیہ جو میرے ساتھ ہے, جو میرے پہ اتباع کرے. صحابہ کو ساتھ رکھا اس ڈیفینیشن کے اندر, واصحابی اور میرے صحابہ کی جو پیروی کرے گا وہ جنت میں جائیں گے, جو لوگ اس راستے پہ قائم رہیں گے جس پر میں ہوں اور میرے صحابہ رضی اللہ تعالی. اسی طرح ایک اور روایت اس سے ملتی جلتی کہ 72 دوزخ میں جائیں گے اور ایک جنت میں, اور یہ الجماعت یعنی برحق جماعت ہے, اور کچھ لوگ نکلیں گے جن میں خواہشات اور غلط نظریات اس طرح سرایت کر جائیں گے جس طرح باول کتے کے کاٹے ہوئے شخص کی بیماری ہوتی ہے, کہ اس کا کوئی جوڑ اور رگ و ریشہ ایسا نہیں جس میں یہ سرایت نہ کرے. اب یہاں پہ بھی اصحابی, یہ محبت ہے نا, کہ جس طرح اللہ تعالیٰ یعنی کسی کو اپنے سے لنک کرنا, اللہ تعالیٰ عبادی کہتے ہیں اپنے بندوں کو, اور آپ صلی اللہ علیہ وسلم کو اپنا عبد کہتے ہیں, اپنا رسول کہتے ہیں. تو آپ صلی اللہ علیہ وسلم وہی نسبت جو اس کی کہ میرے صحابہ ہیں, اصحابی میرے صحابہ. حضرت صلی اللہ علیہ وسلم نے فرمایا کہ ستارے آسمان کی امان کا سبب ہے, یہ مسلم شریف کی روایت ہے. तारे आसमान की अमान का सबब है, जब सितारे खत्म हो जाएंगे तो वो तो क्यामत आसमान को भी आ पहुंचेगा जिसका उससे वादा है। और फिर फरमाया, मैं अपने सहाबा रजी अल्लाह ताला अनहुम के लिए अमन सलामती का सबब हूँ, जब मैं रुखसत हो जाऊंगा तो मेरे सहाबा को भी इख्तलाफात वगैरह आ पहुंचेंगे, और मेरे सहाबा मेरी उम्मत के लिए अमान का जरिए हैं, जब ये रुखसत हो जाएंगे तो मेरी उम्मत को उनसे यानी उनसे जो वादा है वो आ पहुंचेगा, यानी तफरकाबादी और फितने फसाद। और ये मुस्लिम शरीफ की रवायत है। अब लेकिन क्या मिसाल दे रहे हैं, पहले फरमाया कि आसमान कि जिस तरह सितारे उनकी अमान का जरिया है, सितारे खत्म तो आसमान को क्यामत पहुंच जाएगी। मैं अपने सहाबा के लिए इसी तरह जैसे आसमान के लिए सितारे, और मेरी उम्मत के लिए ये सहाबा वैसे हैं जैसे आसमान के लिए सितारे, यानी उनको सितारों से तशबीह थी। ये मुस्लिम शरीफ की सही रवायत है। ये इसलिए भी इम्पोर्टेंट है क्योंकि एक और दूसरी रवायत है कि सहाबा सितारे की तरह हैं, जो उनकी पैरवी करेगा हदायत पा जाएगा। अब ये इस सारे तनाजुर में देखा जाए, सारे सिनेरियो में देखा जाए, अब तक कुरान पाक की हमने आयात देखी, जो हदीस पाक फिलहाल देख ली और भी हैं, इससे कोई भी अक्लमंद शख्स इस नतीजे पहुंच जाएगा कि हदीस का जो मफहूम है बिल्कुल ठीक है, कि सहाबा सितारों की तरह है, जिस तरह गाइडेंस पहले ली जाती थी सितारे से देख के काफले, तो यही कहा जा रहा है कि उनसे गाइडेंस लो। कुरान पाक कह रहे हैं आमिनु कमा आमन अन्नास, यहां पे भी सितारों से तशबीह दी गई, लेकिन इस हदीस पाक पे इतना तानो तशनी की गई और इसको साबित यानी जयीफ है ये हदीस, लेकिन इस पे इतना उछाला गया कि हदीस जयीफ है जयीफ है, जैसे हैरानी होती है कि ये साबित करने की कोशिश की जा रही है जैसे सहाबा की कोई अहमियत नहीं। ठीक है, ये रवायत जयीफ है, यानी कि इसके अक्सर लिंक कुछ लिंक इसके कई लिंक्स हैं जिससे ये रवायत मिलती है, उसमें सिर्फ एक दो लिंक्स हैं जो हसन है, यानी जयीफ से ऊपर और सही से नीचे, लेकिन ज्यादा जयीफ है लिंक्स, लेकिन स्टिल इसका जो मफहूम है वो दूसरी रवायात से मिलता है। तो आखिर क्यों इतनी कोशिश की गई कि इस हदीस को साबित किया जाए कि ये बिल्कुल जयीफ है। तो इस हदीस पाक जो सही मुस्लिम में है, इसमें भी सहाबा को सितारों से तशबीह दी गई उम्मत के लिए। फिर एक और रवायत में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तिर्मिज़ी शरीफ की रवायत है कि हज़रत अब्दुल्ला बिन बुरैदा रजी अल्लाह तआला कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरा जो सहाबी किसी सरजमीन में फौत हो और दफन होगा, वो क्यामत के दिन उस सरजमीन के लोगों के लिए पेशवा और नूर उठाकर उठाया जाएगा, यानी कि जमीन को भी फौकियत हासिल है जिसमें मेरा सहाबा दफन। बुखारी शरीफ की रवायत कि मेरे सहाबा को बुरा मत कहो, इसलिए कि बेशक तुम में से अगर कोई शख्स उहद पहाड़ जितना जितना सोना भी अल्लाह के राह में खर्च करे, तो सहाबा रजी अल्लाह ताला अन्हुम में से किसी एक मुत या निस मुत को नहीं पहुंच सकता, यानी मिनिमल सी अमाउंट बताए कि वो इतना सदका करे, और तुम उहद पहाड़ के बराबर सोना अल्लाह के रास्ते में खर्च करो। अब उहद पहाड़ इंसान देखे किलोमीटर में फैला हुआ है, अब उतना कोई सोना खर्च करे तो उसके लेवल पे नहीं पहुंच सकता। और जो तुम में से इसमें ये उम्मत के सारे लोग शामिल हैं, नेक सुलहा लोग भी शामिल हैं, कि उनको भी इस तुम में शामिल किया कि तुम सारे भी खर्च करो तो उस लेवल पे नहीं पहुंच सकते। फिर मिश्कान शरीफ की रवायत के हजरत अनस रजी अल्लाह ताला फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरी उम्मत में सहाबा की मिसाल ऐसी है जैसे खाने में नमक, और खाना नमक के बगैर लजीज नहीं होता। अब यहां पे एक और तशबीह है कि जिस तरह खाने की लज्जत नमक से है, तो इस उम्मत की भी सारी की सारी जो यानी कि जो लज्जत है या उसकी जो दीन की बका का जरिया ये सहाबा है। मिश्कात शरीफ की एक और रवायत के हज़रत उमर रजी अल्लाह तआला फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लोगों में सहाबा की इज्जत करना, क्योंकि वो तुमसे बेहतर ही है, फिर उन लोगों की जो उनके बाद होंगे, फिर उनकी जो उनके बाद होंगे, फिर झूठ आम हो जाएगा कि आदमी खुद ब खुद कसम खाएगा हालांकि उससे कसम का मुतालबा ना होगा, खुद ब खुद गवाही देगा हालांकि उससे गवाही तलब ना की जाएगी। सुन लो, जिसको जन्नत की वसत पसंद हो तो वो सहाबा रजी अल्लाह तआला की जमात ही से मुंसलिक हो जाए, इसलिए कि अलग रहने वाले के हमरा शैतान हो। तो कितनी नसीहत उम्मत को की कि इनके साथ जुड़ना, इनसे मोहब्बत करना, इनकी पैरवी करना, क्योंकि ये बात अकल में भी आती है कि आप सल्लल्लाहु अलैहि वसल्लम हमारी तरबियत करनी थी, अब दरमियान में एक जमात तैयार की कि जो आगे तरबियत करती है, यानी हर इल्म ऐसे ही आगे ट्रांसफर होता है कि वक्त के जो स्पेशलिस्ट होते हैं वो एक ट्रेनिंग करते हैं, आने वाले कुछ चंद साल बाद वो स्पेशलिस्ट होते हैं, एक और ट्रेनीज आ जाते हैं, वो ट्रेनर बन जाते हैं। तो इसी तरह आगे फन चलता है। तो अब ये दीन जो कि आखिरी नबी, यानी कि नबूवत खत्म हो गई, तो आखिरी नबी ने एक जमात तैयार की, सल्लल्लाहु अलैहि वसल्लम ने एक जमात तैयार की, अब उनको आखिर क्यामत तक आने वाले लोगों की हिफाजत करनी है, उनको ट्रेन करना है। अब पहले लिंक को अगर कहेगा ये सही ट्रेन नहीं हुए, ये ऐसे हैं, तो अब क्यामत तक कौन ट्रेन होगा? इसीलिए कहा कि उल्मा मेरे वारिस हैं, क्योंकि ये सहाबा ताबीन को तैयार करेंगे, ताबीन तबा ताबीन को तैयार करेंगे, और फिर आगे अवामुन नास होगी, और उल्मा की जिम्मेदारी है कि वो आगे ट्रेन करें लोगों को, वो वारिस बन जाएंगे, उन पर जिम्मेदारी आ जाएगी। तो इसलिए इन पे उंगली उठाना, यानी कि आप सल्लल्लाहु अलैहि वसल्लम खुद कहा गया जन्नत में जाना चाहते हो तो इन पे उंगली ना उठाना, यानी इनको इनकी इज्जत करना, उनसे मुंसलिक रहना, यानी इससे वाजे कोई कोई क्या नसीहत करे कि बाप अपने बेटे से इतना वाजे कह दे कि कामयाब होना चाहते हो, ये जरूर करना, अब क्या रह गया पीछे। तिर्मिज़ी शरीफ की ये रवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जुमे की खुतबे भी आमतौर पर पढ़ी जाती है कि अल्लाह अल्लाह फी असहाबी, कि अल्लाह से डरो अल्लाह से डरो, मेरे सहाबा रजी अल्लाह ताला अन्हुम के मामले में मेरे बाद उनको तान का निशाना ना बनाओ, क्योंकि जिस शख्स ने उनसे मोहब्बत की तो मेरी मोहब्बत के साथ उनसे मोहब्बत की, और जिसने उनसे बुग्ज रखा तो मेरे बुग्ज के साथ उनसे बुग्ज रखा, और जिसने उनको इजाब पहुंचाई उसने मुझे इजाब पहुंचाई, और जिसने मुझे इजाद दी उसने अल्लाह ताला को इजाब पहुंचाई, और जो अल्लाह को इजाब पहुंचाना चाहता है तो करीब है कि अल्लाह उसको अजाब में पकड़ ले। इतने क्लियर कट अल्फाज कि वही लिंक जिक्र की कि अगर उनको पहुंचा रहे हो तो एक्चुअली वो मुझे पहुंचा रहे हो, मैंने ट्रेन किए हैं, और जो मुझे पहुंचाएगा इजाब वो अल्लाह को पहुंचा रहे हैं, और जो अल्लाह को पहुंचाएगा अल्लाह ताला उसे पकड़ेगा। इसी तरह एक और हदीस पाक में मिशकात शरीफ में ये रवायत मौजूद है कि जो शख्स तुम में से मेरे पास जिंदा रहा वो बहुत से इख्तलाफात देखेगा, इसलिए मेरे तरीके को हदायत याफ्ता खुलफाए राशिदीन के तरीके को लाजिम पकड़ो, उसे दांतों से मजबूत पकड़ लो, और देखो जो बातें नई नई ईजाद की जाएं उसे एतराज़ करना बचना, इसलिए कि हर वो चीज़ जो दीन के नाम पे नई ईजाद की जाएगी वो बिद्दत है और हर बिद्दत गुमराही। जी एक और हदीस में है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने एक खत खींच के फरमाया ये तो अल्लाह ताला का रास्ता है, उसके दाएं बाएं लकीरें खींच के फरमाया ये वो रास्ते हैं जिनमें से हर एक पर एक शैतान बैठा लोगों को वरगला रहा है कि इधर आओ ये सही रास्ता है। तो अब इसमें खास तौर पे खुलफा राशिदीन के तरीके को लाजिम पकड़ने का कहा, और जो वर्ड यूज किए वो भी सुन्नत के, कि मेरी सुन्नत और उनकी सुन्नत को पकड़ना, यानी उनकी तरीके को बिदत नहीं कहा, बिदत को अलहदा रखा और कहा कि उनकी सुन्नत को पकड़। तो ये इसी वजह से सहाबा रजी अल्लाह ताला अन्हुम और खुलफाए राशिदीन के खास तौर पे जो जो फैसले होते हैं, जो उनकी शरी तौर पे उनकी फतावा होते हैं, उनकी इंपॉर्टेंस होती है, उनकी वजूहत यही है, क्योंकि कोई जान के नहीं कर रहा, आप सल्लल्लाहु अलैहि वसल्लम कर रहे हैं ये करो। इसी तरह इमाम अहमद रहमतुल्लाह अलैह ने हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह तआला से रवायत किया है, इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह, कि जो शख्स इक्तदा करना चाहता है उसको चाहिए कि अस्हाबे रसूल सल्लल्लाहु अलैहि वसल्लम की इक्तदा करे, क्योंकि ये हजरत सारी उम्मत से ज्यादा अपने कुलूब के एतबार से पाक और इल्म के एतबार से गहरे और तकल्लुफ और बनावट से अलग और आदात के हिसाब से मोतदिल दरमियानी दर्जे के और हालात के एतबार से बेहतर हैं। ये वो कौम है जिसको अल्लाह ताला ने अपने नबी की सोहबत और अपने दीन की इकामत के लिए पसंद फरमाया है, जो तुम उनकी कदर पहचानो, उनके आसार यानी उनकी जो तरीके हैं का इत्तबा करो, क्योंकि यही लोग तरीके मुस्तकीम यानी सीधे रास्ते पर। अब पहले हदीस ही, और यह जो बड़े सहाबी बड़े फकीर सहाबी हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह ताला का कौल सही सनद से ये जिक्र है कि वो भी कितना इसकी अहमियत को उभार रहे, उनकी उनकी क्वालिटी जिक्र करें, क्यों उनकी पैरवी करें, वही बातें जो हमने कर ली कि उनको चूज किया गया है कि इन्होंने दीन को आगे सेव रखना। लेकिन जो जो आलिम होता है, जो जिसको कुरान हदीस का सही इल्म दिया जाता है, अल्लाह ताला उसको कुरान में कहते हैं कि चुने हुए लोग होते हैं। अल्लाह ताला इनको चूज करता है कि इनसे दीन की हिफाजत करवानी है क्यामत तक। जब वो चूज किए हुए हैं तो जिन जो पहला लिंक है वो तो बाकायदा तौर पर अल्लाह ताला ने चूज किया होगा इसको सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम बनाना। और एक रिवायत वो मैंने यहाँ जिक्र नहीं की, उसमें एक सहाबी ने कह दिया कि अल्लाह ताला ने तमाम इंसानियत के कुलूब पर नजर डाली और जो बेहतरीन थे उनको सहाबी के लिए चूज कर ली, मुंतखब कर ली। हजरत सईद बिन जैद रजी अल्लाह तआला अन्हु फरमाते हैं, तिर्मिज़ी शरीफ की रवायत है, ये खुदा की कसम है कि सहाबा इकराम रजी अल्लाह तआला अन्हु में से किसी शख्स का रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ किसी जहाद में शरीक होना जिसमें उसका चेहरा गर्द आलूद हो जाए गैर सहाबा से हर शख्स की उम्र भर की इबादत और अमल से बेहतर है, अगरचे उसकी उम्र नूह अलैहिस्सलाम के बराबर हो जाए। यानी इससे ज्यादा यानी एक्सप्लेन करने की कोशिश करेंगे उनका मुकाम कि सिर्फ चेहरा गर्द आलू जो आप सल्लल्लाहु अलैहि वसल्लम के साथ जंग में हो गया वो इबादत और रियाजत आम बंदे यानी गैर सहाबी के जिसमें ताबीन तबा ताबीन और सारे औलिया अल्लाह सारे अल्लाह के नेक लोग शामिल हैं, नूह अलैहिस्सलाम की उम्र जो 1000 साल तकरीबन है उतनी इबादत कोई करता रहे उनके बराबर नहीं पहुंच सकता। तो कुछ वजाहत करने की कोशिश की जा रही है कि कौन लोग हैं। फिर उसके बाद जो उल्मा का ने उनके मुताबिक राय दी वो भी सुन लें कि इमाम नवी रहमतुल्लाह ने अपनी किताब तकरीब में फरमाया, तो इमाम नवी रहमतुल्लाह ने वो हैं जिन्होंने मुस्लिम शरीफ की जो सही मुस्लिम है उसकी शरह लिखी, रिनाउंड है पूरी दुनिया उसको मानती है, सारे उलमा उसी से रेफरेंस देते हैं। मतलब कि जिस तरह कुरान की तफसीर सहाबा से ली जाती है इस तरह अहादीस की भी तशरीह और तफसीर मुहद्दिसीन से ही ली जाती है कि वो क्या इसकी तशरीह करते हैं, कि उन्होंने इसकी डेप्थ में गए जाते हैं कि इसके सियाक व सबाक में क्या है, इसके क्या मायने हैं। तो सही मुस्लिम की बहुत बेहतरीन जो शरह लिखी कमेंट्री लिखी वो इमाम नवी रहमतुल्लाह अलैह ने लिखी। तो वो फरमाते हैं कि सहाबा रजी अल्लाह तआला सब के सब आदिल हैं, जो इख्तलाफात के फितने में मुब्तला हुए वो भी और दूसरे भी। अब ये है वो पॉइंट जिसकी वजह से इस मौजू को आज हाईलाइट भी किया जा रहा है और यानी कि जिसके मुतालिक बहुत सारी किताबों में उलमा ने भी निशानदेही की, वो ये कि हुआ क्या कि सहाबा रजी अल्लाह तआला आप सल्लल्लाहु अलैहि वसल्लम के बाद वाले अदवार में आपस में इख्तलाफात का शिकार हुए, और वहां पे जब इख्तलाफात का शिकार हुए तो उसमें हत्ता कि जंग तक नौबत आ गई आपस में। जब जंग तक नौबत आई तो ऑब्वियसली ग्रुप्स बने, जब ग्रुप्स बने तो मौर्रखीन को भी मौका मिला और मुनाफिकीन को भी मौका मिला कि उन पर उंगलियाँ उठाएं, ये कैसे लोग हैं नऊज़ुबिल्लाह वगैरह वगैरह, और फिर भरी हुई हैं किताबें जिन्होंने उन पर उंगलियाँ उठाई। और फिर एक बड़ा वाकया जो पेश आया करबला का, वो भी जो यजीद के हाथों हुआ, तो वो हज़रत अमीर मुआविया रज़ी अल्लाह तआला जो सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम उनका बेटा। अब ये वो पॉइंट्स थे जिनकी वजह से मौर्रखीन ने बहुत उंगली उठाई और लोगों ने भी बहुत उंगली उठाई सहाबा रज़ी अल्लाह तआला पे, उसमें भी सबसे ज़्यादा या बहुत ज़्यादा हज़रत अमीर मुआविया रज़ी अल्लाह तआला पे उठी। तो यहाँ ये बात इमाम नबी रहमतुल्लाह ने फरमाई कि ये बात पहली बात जहन में रखनी चाहिए कि इसमें कोई इख्तलाफ नहीं, हर बंदा इस स्टेटमेंट को मानता है कि सहाबा रज़ी अल्लाह तआला सब के सब आदिल। वो आगे आदिल क्या है वो आगे बताते। अब यहाँ इन्होंने तस्रीह फरमाई बिल्कुल क्लियर कट कहा कि जो इख्तलाफात के फितने में मुबला हुए वो भी और दूसरे भी सब आदिल हैं। ये हमारा काम नहीं है कि हम डिसाइड करें कौन सही था कौन गलत था। और वो क्यों, अल्लाह ताला ने कुरान में भी ये बात जिक्र की कि अल्लाह ताला कुरान पाक में फरमाते हैं कि वल्लजीन जाउ मिन बादहिम यकूलून रब्बना अग्फिर लना वल इखवानिना अल्लजीना सबकूना बिल ईमान वला तजअल फी कुलूबिना गिल्लन लिल्लजीना आमनू। और वो लोग जो बाद में ये कहते हुए आए कि हमारे परवरदगार हमारी भी मगफरत फरमा और हमारे उन भाइयों की भी जो हमसे पहले ईमान लाए हैं, और हमारे दिलों में ईमान वालों लाने वालों से कोई बुग्ज़ न करना। ये कुरान पाक में अल्लाह ताला ने दुआ सिखाई कि दुआ मांगा करो कि मेरी भी मगफरत फरमाओ और जितने मुझसे पहले ईमान वाले गुजरे सबकी मगफरत फरमाओ और मेरे दिल में किसी के मुतल्लिक कोई कजी कोई कोई कीना कोई बुग्ज़ ना हो। اور آپ صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ جنہوں نے صحابہ سے بغض رکھا اس نے مجھ سے بغض رکھا. تو ایمان میں بھی سب سے اوپر صحابہ, اور اگر کوئی ان سے بغض رکھ رہے ہیں وہ اس آیت کے بھی خلاف کر رہے ہیں اور آپ صلی اللہ علیہ وسلم کی ٹیچنگ کے بھی خلاف کر رہے ہیں. حافظ ابن حجر عسقلانی رحمۃ اللہ علیہ یہ بھی بہت بڑے محدث گزرے ہیں, انہوں نے بخاری شریف کی سب سے بڑی شرح اور سب سے مشہور شرح لکھی ہے, اس کی کمنٹری لکھی ہے اور سارے لوگ اس کو ایز اے ریفرنس مانتے ہیں بخاری شریف کو سمجھنے کے لیے. تو وہ فرماتے ہیں کہ انہوں نے عدل کو ڈیفائن کیا, محدث سے تو ان کی جو بائی ڈیفینیشن بک میں مینشن ہے عادل ہوتا کیا ہے, کہ جو بار بار کہا جا رہا ہے کہ صحابہ رضی اللہ تعالیٰ عادل ہیں, تو فرماتے ہیں کہ عدل سے مراد وہ شخص ہے جسے ایسا ملکہ حاصل ہو, قوت حاصل ہو, جو اسے تقوی اور مروت کی پابندی پر ابھارے, اور تقوی سے مراد شرک فسق اور بدعت جیسے برے اعمال سے اجتناب. یہ ڈیفینیشن کہ تقوی اور مروت کی پابندی, یعنی کہ ڈیلی لائف میں بھی وہ جو ناپسندیدہ چیزوں سے بچتا ہو, مثال کے طور پہ جو عام طور پہ شریف آدمی لوگ نہیں کرتے, مثال کے وہ کچھ مثالیں جو دی جاتی ہیں کتابوں میں, جیسے کہ سب کے سامنے راستے میں بیٹھ کے پیشاب کرنا شروع کر دینا, اس طرح کی, یعنی کہ جو عام لوگ بھی جیسے کراہت کرتے ہیں, حالانکہ وہ حرام نہیں ہے اور ضرورت کے وقت کر بھی سکتا ہے لیکن اس کی عادت نہیں بناتے وہ, تو اس کو عادل کہا جاتا ہے. دوسرے لفظوں میں یہ کہا سکتے ہیں تقوی اور ایٹیکیٹس دونوں کا حامل ہو, اور فرمایا کہ تقوی کو بھی ڈیفائن کر دیا کیا, اس سے کیا مراد ہے, اس سے مراد شرک گناہ اور بدعت جیسے اعمال بس سے بچنا. اب یہاں پہ ایک بات کلیئر کر دینی چاہیے کہ ساری گفتگو سے یہ مقصد نہیں ہے کہ صحابہ رضی اللہ تعالیٰ عنہ معصوم تھے. دو ورڈز ہوتے ہیں, ایک ہوتا ہے معصوم اور ایک ہوتا ہے محفوظ. معصوم کہتے ہیں اس سے گناہ نہ ہو, جیسے حضرت جبرائیل علیہ السلام فرشتے ہیں, معصوم میں ان سے کوئی گناہ نہیں ہوتا. تمام انبیاء معصوم, ان سے کوئی گناہ نہیں ہوتا. صحابہ رضی اللہ تعالیٰ معصوم نہیں ہے, گناہ ہوتا ہے اور ہوئے, اور صغیرہ نہیں کبیرہ گناہ بھی ہوئے ان سے, لیکن محفوظ سے کیا مراد ہوتی ہے کہ وہ فوراً معافی مانگتا ہے, توبہ کرتا ہے. اللہ تعالیٰ نے قرآن پاک میں بھی جو متقین کی اور نیک لوگوں کی صفات ذکر کی, اس میں یہ بھی مینشن کیا کہ اگر وہ کبھی فحش غلطی کر دیں, گناہ کر دیں, تو وہ فوراً اللہ سے معافی مانگتے. یہ فرق ہوتا ہے اولیاء نیک لوگوں اور عوام میں, جو کہ عوام گناہ کر کے اتراتے ہیں ایک سب سے بری کیٹیگری, پھر ہوتی ہے گناہ کر کے کوئی سمجھتے ہی نہیں اس کو, اور لیکن جو نیک لوگ ہوتے ہیں ان سے اگر گناہ ہو جائے کبھی, فریکوینسی ایک تو کم ہوتی ہے, لیکن اگر ہو جائے تو وہ فوراً توبہ کرتے ہیں, معافی مانگتے ہیں. کسی کا دل توڑ دیں اس سے معافی مانگنا, اللہ سے معافی مانگنا, کوئی اللہ کا حق ضائع کر دیں, نماز فوت ہو جائے, قضاء ہو جائے, تو اس پہ ندامت کا اظہار کرنا, اللہ تعالیٰ سے معافی مانگنا, یہ نہیں کہ ان کو کچھ فیل نہ ہو, یہ اس کو محفوظ کرتے ہو. یہ صحابہ رضی اللہ تعالیٰ کی صفت, ان سے اگر گناہ ہوئے جو کہ مینشن ہے جس کی وجہ سے بہت سارے احکام بھی اترے, تو ان گناہوں کی وجہ سے فوراً اللہ تعالیٰ ان کو معاف کر دیا, انہوں نے معافی مانگی اور اللہ تعالیٰ نے معاف کر دیا. اور یہ بات بھی قرآن پاک کے اندر غور کرنے والی بات ہے کہ جہاں ان کے گناہ کا ذکر آتا ہے, جہاں بھی ان کے گناہ کا ذکر آئے گا ان سے غلطی ہوئی, جیسے کچھ صحابہ جنگ میں جانے سے رہ گئے تو اللہ تعالیٰ نے ان پہ پکڑ فرما لی, یعنی کہ ان کا سوشل بائیک آؤٹ ہو گیا, لیکن ساتھ ہی ان کی مغفرت کا جو ذکر ہوتا ہے, کہیں بھی قرآن پاک میں ایسا نہیں ہے کہ ان کی صرف گناہ کا ذکر اور مغفرت کا ذکر نہ, ساتھ ہی اگلی آیات میں ان کی اللہ تعالیٰ فرماتے ہیں میں ان کو بخش دی, یعنی اتنی ان کی حفاظت کہ کوئی یہ نہ کہے ان سے گناہ ہوا ہے, ساتھ ہی اللہ تعالیٰ میں نے بخش دی, اب تم نہیں کہہ سکتے وہ گناہ گار تھے. تو یہ ذہن میں رکھیں, کیوں یہ بھی کئی بار کنفیوژن ہوتی ہے کہ وہ ان سے تو کئی غلطیاں ہوئیں, کئی گناہ ہوئے, کئی اختلافات ہوئے, تو وہ انسان کی حیثیت سے ہوئے اور وہ محفوظ ہیں, معصوم نہیں ہیں. اور اولیاء بھی محفوظ ہوتے ہیں, معصوم نہیں, گو کے درجے میں ان سے نیچے ہوتے ہیں جس طرح حدیث میں مینشن ہے, لیکن جس کو کہتے ہیں اللہ کا نیک ولی ہے, مطلب یہ ہوتا ہے یہ نہیں کہ اس سے کبھی گناہ نہیں ہوگا, ہو سکتا ہے اس سے گناہ, لیکن وہ فوراً معافی مانگتا ہے اگر کسی کا دل ٹوٹ جائے یا اس کو اللہ کے حقوق کی نافرمانی کرے. तो यहां पे भी ये फरमाया, तकवा से मुराद शिर्क फिस्क और बिद्दत जैसा माल है बच से इज्तना बचना है। वो बचते हैं, उनकी जिंदगी में नजर आता है कि बचते हैं, कभी गुनाह होता है तो फौरन वापस जाते हैं, फौरन तौबा करते हैं, डिले नहीं करते तौबा को। जैसे मैं एक जिक्र कर देता हूं वाक्य, ताकि और कॉन्सेप्ट इसका क्लियर हो जाए, कि एक सहाबिया रजी अल्लाह तआला अन्हु, एक सहाबी रजी अल्लाह तआला अन्हु के से भी जना हुआ। अब वो उनका जो वाक्य हदीस में जिक्र है कि वो आए आप सल्लल्लाहु अलैहि वसल्लम के पास खुद इकरार कर, ये नहीं कि चार गवाह ने पकड़ लिया उनको देख ली, खुद नदामत हुई, ये तकवा, गुनाह हो गया है। अब खुद पेश हुए कि गलती हो गई, आप सल्लल्लाहु अलैहि वसल्लम ने इराज़ फरमाया कि दूसरा मुंह कर लिया, वो फिर कहते कि मुझसे ये गलती, फिर उन्होंने इराज़ किया आप सल्लल्लाहु अलैहि वसल्लम, तीसरी बार कहा कि मुझसे गलती। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा, हो सकता है तुमने, तुम्हें पता ही ना हो कि तुम इतने बड़ा अपने ऊपर इल्ज़ाम ले रहे हो, तुम्हें पता ही ना हो कि इसे कि किस चीज़ को कहते हैं। तो नहीं, उन्होंने फिर एक्सप्लेन किया कि मैंने ये अमल किया है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर कहा कि अब मैं क्या करूँ, अब अल्लाह ताला हुक्म है, हद लगा। फिर उन पर हद लगाई गई, उनको संसार किया गया, उनको पत्थर मार के हलाक किया गया। तो अब उसके अंदर भी कुछ लोगों ने उन पर थूका कि इतने बड़ा गुनाह कर दिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने रोका कि नहीं थूकना नहीं, क्योंकि फरमाया कि इन्होंने जो तौबा की है, अगर ये तौबा तमाम लोगों पे हमें बांटी जाए तो सबकी मगफरत हो जाए, ऐसे ये तौबा करके जाए। तो ये जो होता है कि इंसान के एक तो चैन ना आना गुनाह करके, और इस तरह से इसरार करना अपने गुनाह पे, खुद पेश करना ताकि अल्लाह ताला नाराज ना हो, और फिर तौबा करके हद लगी। और एक सहाबिया के बारे में आता है कि वो हमला हो गई, प्रेगनेंट हो गई। अब आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा मैं बच्चा है, तो उन्होंने कहा फिर क्या हाल है, कहा कि ये जब तक इसका क्या कसूर, इस ये जब तक नहीं दुनिया में आता तब तक तो हद नहीं लग सकती। तो वो चली गई, जब बच्चा पैदा हुआ फिर आएंगे, आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा था कि जब हो जाए तो आ जाना, तो मैं अब वो हो गया बच्चा, अब मैं आ गई हूँ कि अब मुझ पर हद जारी करें। तो ऐसे कौन पेश करता अपने आप को, अगर कोई आम शख्स, वो इतना सा वेट की कि मुझ पर हद जारी हो ताकि मेरे ऊपर से ये दाग उतरे, अल्लाह ताला की नज़र से मैं की नज़र में मैं मकबूल होकर जाऊँ, गो के मुझसे गलती होगी। तो ऐसी चीज़ों के जो वाकयात किताबों में मेंशन होती हैं और आम बंदे को पता नहीं होता कि अच्छा ये भी हुआ ये भी हुआ, तो वो कंफ्यूज होता है। तो ये नहीं, कंफ्यूज नहीं होना, बल्कि ये समझना है कि वो महफूज हैं, उनसे गुनाह हुए लेकिन उन्होंने तौबा कर ली, माफ़ी मांगी, अल्लाह ताला ने खुद जब ऐलान कर दिया मैंने माफ़ कर दिया, तो फिर क्या किसी दूसरे को हक है कि उन पर इल्ज़ाम तराशी करें। क्योंकि ये तो आम बंदे के लिए भी असूल है कि अगर कोई शख्स गुनहगार हो, कि शुरू में फॉर एग्ज़ाम्पल वो गुनाह करता हो खुलेआम, और बाद में तौबा कर लें, अपनी ज़िंदगी बदल लें, तो हदीस पाक में आता है अगर कोई उसे याद कराए कि तुम तो फलां गुनहगार शख्स हो ना, तुम तो पहले ये करते थे, जैसे होता है कई बार कोई लड़ाई हुई तो उसे ताने देने शुरू कर दिए, तुम तो पहले ये थे, तुम तो पहले वो थे। तो फरमाया कि ये क्योंकि इसने अल्लाह से माफ़ी मांग ली, इस बंदे का तो कुछ लेना देना नहीं है, उसने अल्लाह का गुनाह किया उससे माफ़ी मांग ली, तो अब अल्लाह ताला को इतनी गैरत आती है कि हदीस पाक में है कि अब वो जो ताना दे रहे हैं उसको अल्लाह ताला मौत से पहले ज़रूर उस गुनाह में मुलव्वस करते हैं। इतनी अल्लाह को गैरत आती कि इस तौबा करने वाले माफ़ी मांगने वाले को उसको ताना दे रहे हो जिसे मैंने माफ़ कर दिया, तो मैं अब तुम्हें गुनाह में मुलव्वस करता हूँ जो तुम पाक बने फिरते हो। अल्लामा इब्ने तैमिया रहमतुल्लाह ने अपनी किताब अल-अकीदतुल वास्तिया में ये लिखा है कि अहले सुन्नत की अकायद बयान करते हुए कि अहले सुन्नत का यकीदा है कि जिन रवायात से सहाबा कराम रज़ी अल्लाह ताला अन्हुम की बुराइयाँ मालूम होती हैं उनमें से कुछ तो झूठ ही झूठ हैं और कुछ ऐसी हैं कि उसमें कमी बेशी कर दी गई है और उनका असल मफहूम बदल दिया गया है, और उनमें से जो रवायतें सही हैं उनमें सहाबा रज़ी अल्लाह ताला अन्हुम माजूर हैं, या तो मुश्तहिद बरहक हैं या इज्तिहादी गलती के मुर्तकिब। लेकिन उसके बावजूद अहले सुन्नत का अकीदा ये भी नहीं है कि सहाबा रज़ी अल्लाह ताला अन्हुम का हर फर्द छोटे बड़े तमाम गुनाहों से मासूम था, बल्कि फिल जुमला उनसे गुनाह सादर हो सकते हैं, मगर उनकी फजीलतें इतनी हैं कि अगर कोई गुनाह सादर हुआ भी तो ये फजाइल उनकी मकफत का की वजह है। तो ये वो अकीदा जिक्र कर दिया कि क्या अकीदा है। तो पहली बात कि जितनी तारीख मौरखीन ने उनकी बातें जिक्र की हैं تو فرمایا کہ ان میں سے کئی تو جھوٹ ہیں، کیونکہ مورخین جب ذکر کرتے ہیں تو وہ اس کی تحقیق نہیں کرتے جس طرح حدیث کی کرتے ہیں، تو ان میں سے کئی تو جھوٹ ہیں اور کچھ آلٹر ہو جاتی ہیں وقت کے ساتھ ساتھ، اور کچھ کہا کہ اگر صحیح روایات سے بھی مل رہی ہیں تو ان میں ہمارے زندگی کو معذور ہیں، یعنی کہ اللہ تعالیٰ ان کی پکڑ نہیں فرمائیں گے. کیوں؟ کیونکہ انہوں نے اپنی طرف سے بیسٹ ڈیسیجن کیا. مجتہد کہتے ہیں جو ڈیسیجن لے رہا ہوتا ہے کہ یہ کانفلکٹ پیدا ہو گیا، اب میں اس میں کیا ڈیسیجن لوں، اب اس میں دو ہی احتمال ہیں، یا میرا ڈیسیجن صحیح ہوگا یا غلط ہوگا. تو کہا کہ اس لیے ان پہ کوئی پکڑ نہیں کہ اگر تو صحیح ڈیسیجن تھا تو آبویسلی ان پہ کوئی پکڑ نہیں، لیکن اگر غلط ڈیسیجن لے لیا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر کوئی مفتی سے فتویٰ لے، مسئلہ پوچھے اور وہ غلط فتویٰ دے، اگر صحیح دے دے تو اس پہ دو اجر ہیں، ایک تو اس نے صحیح بات بتائی اور پس اس نے اجتہاد کیا، کوشش کی، صحیح مسئلہ بتایا، اور اگر غلط بتا دے تو اسے ایک اجر ہے. گناہ کا نہیں کہا کہ وہ کوشش کرے صحیح بتانے کی لیکن اسے غلطی ہو جائے تو کہا اسے ایک اجر ملے گا، اجر ملے گا. تو اسی حدیث پاک کا ریفرنس کہ غلطی اگر انسان ڈیسیجن میں، اخلاص والے ڈیسیجن میں لے لے تو پھر اگر غلطی کر دے تو وہ پکڑ میں نہیں آتا اللہ تعالیٰ کی، بلکہ اسے ایک اجر دے دیا جاتا ہے کہ اس نے کوشش کی، اور اگر صحیح ڈیسیجن لے لے تو اس کو دوہرا اجر ملتا ہے. تو فرمایا کہ وہ یا اس کلاس میں یا اس کلاس میں، ایون دو آپس میں لڑ پڑے لیکن ان میں ایک برحق ہے ایک برحق نہیں ہوگا ڈیسیجن کے حساب سے، تو ان کو دو اجر مل رہے ہیں، ان کو ایک اجر مل رہا ہے. اسی چیز کے آگے تشریف فرمائی کہ یہی اہل سنت والجماعت کا مسلک ہے کہ حضرت علی رضی اللہ تعالیٰ حق پر تھے، اگرچہ حضرت معاویہ رضی اللہ تعالیٰ عنہم بھی مجتہد ہونے کی وجہ سے انشاءاللہ اللہ سے اجر پائیں گے. تو اتنی بڑی جو جنگ ہوئی حضرت علی رضی اللہ تعالیٰ، معاویہ رضی اللہ تعالیٰ عنہم کی، اس میں انہوں نے صاف ایک بتا دیا کہ اہل سنت کا عقیدہ یہی ہے کہ حضرت علی رضی اللہ تعالیٰ حق پر تھے، لیکن حضرت معاویہ رضی اللہ تعالیٰ عنہم بھی اجتہاد کرنے، ایفرٹ کرنے کی وجہ سے، ڈیسیجن کی وجہ سے اللہ تعالیٰ سے ایک اجر تو پائیں گے. تو یہ ہے صحابہ رضی اللہ تعالیٰ عنہ کی عظمت. اب سٹل ذہن میں کئی بار ایسی اگر بکس پڑھ لیں انسان جن میں ان کے اوپر تنقید کی گئی ہو تو وہ ذہن صاف نہیں ہوتا، تو بس اتنا اصول رکھ لیں جو قرآن پاک میں اللہ تعالیٰ نے فرمایا کہ لہا ما کسبت وعلیہا ما اکتسبت، یعنی کہ میں کیوں ان پہ بحث کروں، میں کیوں ان کی یہ اس ڈسکشن پڑھوں کہ کون صحیح تھا کون غلط تھا، اس نے یہ کیا اس نے وہ کیا، اس کو یہ کرنا چاہیے اس کو وہ کرنا چاہیے. یعنی کہ یہ ویسے جرات بھی فیل ہوتی ہے کہ میں یہ کہہ دوں کہ نہیں اس صحابی کو یہ کرنا چاہیے تھا، دوسرے لفظوں میں کہہ رہا ہوں کہ میری سوچ، حالانکہ میں صدیوں بعد پیدا ہو رہا ہوں، مجھے کیا پتا اس وقت کیا حالات ہے، کیا کس طرح وہ ڈیسیجن لے رہے تھے، کیا انہیں لوگ ان پٹ دے رہے تھے، کیا وہ کر رہے تھے، کیا اس وقت حالات تھے، کیونکہ میں اپنی زندگی میں دیکھ سکتا ہوں کئی بار مجھے کئی عجیب سے ڈیسیجن لینے پڑتے ہیں اور دوسرے تان کرتے ہیں کہ یہ کیوں کر رہے ہیں، پھر میں اسے ایکسپلین کروں کہ یہ حالات ہیں میرے اوپر، تو پھر کہتا ہے اچھا اچھا یہ حالات ہیں، پھر ٹھیک. تو اس وقت ارد گرد کے لوگ ہم ڈیسیجن نہیں لے سکتے، ان کے ڈیسیجن پہ بحث نہیں کر سکتے، تو اتنی صدیوں پہلے کچھ صحابہ رضی اللہ تعالیٰ نے ڈیسیجن لیے اور ان پہ انسان تنقید شروع کرے تو یہ ایک جرات فیل ہوتی ہے. تو یہ اللہ تعالیٰ نے کہا کہ لہا ما کسبت وعلیہا ما اکتسبت، کہ یہ اصول ذہن میں رکھو کہ ان کے لیے ان کے عمل، تمہارے لیے تمہارے عمل. ہم سے قیامت کے دن قطن یہ سوال نہیں ہوگا کہ صحابہ رضی اللہ تعالیٰ میں حضرت علی صحیح تھے، حضرت معاویہ رضی اللہ تعالیٰ صحیح تھے، حضرت عائشہ رضی اللہ تعالیٰ صحیح تھی یا حضرت علی رضی اللہ تعالیٰ صحیح، کوئی اللہ تعالیٰ نے یہ نہیں پوچھنا. ہاں یہ پوچھیں گے کہ صحابہ کی رسپیکٹ کی تھی کہیں، تو میں نے آنسر اس کا کرنا ہے، تو میں کیوں اپنے اس آنسر کو داغدار کروں، اس کو غلط کروں، جو پوچھا ہی نہیں جانا اس کی بحث میں میں کیوں پڑھوں؟ کیونکہ جب بحث میں پڑے گا تو بے ادبی بھی ہوتی ہے، گستاخی بھی ہوتی ہے، پھر ان کی دل بھی میلا ہو جاتا ہے کہ نعوذ باللہ وہ صحیح نہیں تھے. اور دوسری جو قرآن پاک نے آیت ذکر ہوئی کہ لولا اس سمے تم ظن المؤمنون والمؤمنات بانفسہم خیرا وقالوا هذا افک مبین، تو اللہ تعالیٰ نے دوسرا اصول قرآن پاک میں ذکر کیا کہ کیوں نہ جب تم نے ان کا سنا، خیال کیا ہوتا ایمان والے مردوں اور ایمان والی عورتوں کے متعلق، اچھا خیال، بانفسہم خیرا، کوئی اچھا خیال کر لیتے. یہ آیت اتری تھی جب حضرت عائشہ رضی اللہ تعالیٰ عنہ پہ تہمت لگی تھی، تو مومنین میں ان میں کئیوں نے بدگمانی شروع کر دی، تو اللہ تعالیٰ نے کہا کہ کیسے تم بدگمان ہو گئے، تو اچھا خیال کر لیتے، شاید یہ ہوا ہو، شاید یہ ہوا ہو، شاید یہ ہوا. تو صحابہ کے لیے بھی انسان سوچ سکتا، ہو سکتا یہ ہو سکتا یہ ہو گیا، ہو سکتا یہ ہو گیا، تو بہترین اچھے گمان سے فیصلہ کرے. उसके बाद में हज़रत अमीर माविया रज़ी अल्लाह ताला की ज़िंदगी के कुछ पहलू ज़िक्र करना चाहता हूँ कि ताकि पता चले कि ये है चीज़ हाईलाइट करने वाली, ये है वो चीज़ जिसकी अल्लाह ताला कह रहे हैं इत्तबा करो, कि आमिनु कमा आमन अन्नास, कि वो भी सहाबी थे, उनकी इन चीज़ों की पैरवी के जिक्र किए जा रहे हैं। जो चीज़ें समझ से बाहर है उन पर बहस का कोई फ़ायदा ही नहीं, वरना उनका हमारी प्रैक्टिकल ज़िंदगी से भी ताल्लुक है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हज़रत अमीर माविया रज़ी अल्लाह ताला की ज़िंदगी में थोड़ा सा कुछ वाकयात वगैरह, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की कातबीन में से यानी कि जो कुरान पाक जो लिखते थे, सबसे ज़्यादा हज़रत ज़ैद बिन साबित रज़ी अल्लाह ताला अन्हु आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर रहे, और उसके बाद दूसरा दर्जा हज़रत अमीर माविया रज़ी अल्लाह। अब खुद सोचे, हज़रत अमीर माविया रज़ी कातबीन वही हैं, वही जो आती थी उसको लिखते थे, जो इतना क्लोज हो, अगर उस पर कोई हिट कर दे तो काफिर तो सारे कहेंगे देखें आप ही कहते हैं कि ये ऐसे हैं, यही कुरान पाक को लिखते थे आप सल्लल्लाहु अलैहि वसल्लम लेके, तो अब इन पे इन कैरेक्टर पे आप अगर उंगली उठा रहे हैं तो ये कुरान पाक पे कैसे सेव, ये वो लिंक है जो अल्लाह ताला सेव करना चाहते थे। ये दोनों हजार दिन रात आप सल्लल्लाहु अलैहि वसल्लम के साथ लगे रहते, उसके सिवा कोई काम ना करते थे, यानी हर वक्त वो किताबत का काम करते रहते थे। फिर आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते थे कि ए अल्लाह माविया रज़ी अल्लाह ताला को हदायत देने वाला और हदायत याफ्ता बना दीजिए, उसके ज़रिए से लोगों को हदायत दीजिए, खुद आप सल्लल्लाहु अलैहि वसल्लम के लिए दुआएं फरमाते। और एक और हदीस में है कि नबी के सल्लल्लाहु अलैहि वसल्लम आपको दुआ दी और फरमाया कि अल्लाह माविया रज़ी अल्लाह ताला को हिसाब किताब सिखा और उसको अज़ाब जहन्नम से बचा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते सुना, एक सहाबी फरमाते हैं कि अल्लाह माविया रज़ी अल्लाह ताला को किताब सिखला दे और शहरों में उसके लिए ठिकाना बना दे और उसको अजाब से बचा दे। और खुद आप सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी में फरमा दिया था कि ये अमीर बनेंगे मुसलमानों के हज़रत अमीर माविया रज़ी अल्लाह ताला भी बयान करते हैं कि एक बार मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के वास्ते वजू का पानी लेकर गया, आपने पानी से वजू फरमाया और वजू करने के बाद मेरी तब देखा और फरमाया ए माविया, अगर तुम्हारे सुपुर्द अमारत की जाए यानी कि अमीर बनाया जाए और तुम्हें अमीर बना दिया जाए तो तुम अल्लाह से डरते रहना और इंसाफ करना। तो ये इशारा फरमा दिया था कि आपको बनाया जाएगा। और बाज़ रवायात में है कि इसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स अच्छा काम करे उसकी तरफ तवज्जो कर और मेहरबानी कर, और जो कोई बुरा काम करे उससे दरगुजर कर। तो ये तरीके बता रहे हैं कि कैसे हुकूमत करनी। अमीर माविया रजी अल्लाह ताला इस हदीस को बयान करने के बाद फरमाते हैं कि मुझे आप सल्लल्लाहु अलैहि वसल्लम के इस फरमान के बाद ख्याल लगा रहा कि मुझे ज़रूर इस काम में आजमाया जाएगा, चुनाचे ऐसा ही हुआ कि मुझे अमीर बना दिया गया। एक रवायत में कि आप सल्लल्लाहु अलैहि वसल्लम सवारी पर सवार हुए और हजरत माविया रजी अल्लाह ताला को अपने पीछे बैठाया। थोड़ी देर बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ए माविया, तुम्हारे जिस्म का कौन सा हिस्सा मेरे जिस्म के साथ मिल रहा है? तो उन्होंने अर्ज़ किया या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरा पेट और सीना आपके जिस्म मुबारक के साथ मिला हुआ है। ये सुनकर आपने दुआ दी ए अल्लाह इसको इल्म से भर दे। फिर इनकी अखलाकियात के मुतल्लिक कुछ वाकयात कि ये वो मैं वो शोबे हाईलाइट कर रहा हूँ कि ये हैं वो हमारी पैरवी करने के कुछ उनके फ़ज़ाइल थे। अब उनकी अखलाकियात कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में एक हज़रत वाइल बिन हजर रज़ी अल्लाह ताला अन्हो थे, जो कि एक मशहूर बादशाह के बेटे थे। जब वो नए नए मुसलमान हुए, इस्लाम कबूल किया, तो कुछ रोज़ बाद आप सल्लल्लाहु अलैहि वसल्लम के पास वो रहे यानी हज़रत वाइल बिन हजर रज़ी अल्लाह ताला अन्हु। जब वो वापस होने लगे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अमीर माविया रज़ी अल्लाह ताला अन्हु को किसी ज़रूरत की वजह से उनके साथ कर दिया कि इनके साथ चलें। तो ये पैदल थे हज़रत अमीर माविया रज़ी अल्लाह ताला अन्हु और हज़रत वाइल रज़ी अल्लाह ताला ऊँट पर सवार थे। तो हज़रत वाइल रज़ी अल्लाह ताला चूँकि शहज़ादे थे और भी नए नए मुसलमान हुए थे, तो इसलिए वो अभी तक वो यानी कि जो शहजादा और बादशाह का बेटा होने का एक ख्याल था उनके जहन में था, और वो जानते नहीं थे कि ये कौन है हज़रत अमीर माविया रज़ी अल्लाह ताला अन्हु। तो उनको साथ नहीं बिठाया उन्होंने पूरे रास्ते। अच्छा, फरमाए कुछ दूर तक तो हज़रत माविया रज़ी अल्लाह तो पैदल चलते रहे, मगर जाहिर बात है सहरा की गर्मी और रेत की गर्मी, तो जब पाँव बहुत ज़्यादा गर्म होने लगे और जलने लगे तो उन्होंने रिक्वेस्ट कर दी हज़रत वायर रज़ी अल्लाह ताला अन्हु से कि मुझे भी अपने साथ सवार कर लीजिए। लेकिन उन्होंने कहा, ये क्यों कर मुमकिन है कि मैं तुम्हें सवार करूँ, तुम उन लोगों में से नहीं हो जो बादशाहों के साथ सवार हो सकते। तो हज़रत अमीर माविया रज़ी अल्लाह ताला ने कहा कि अच्छा अपने जूते ही दे दीजिए कि रेत की गर्मी से कुछ बच जाऊं, मगर उन्होंने उससे भी इनकार कर दिया और कहने लगे, तुम्हारे लिए बस यही इतना ही शर्फ काफी है कि मेरी ऊँटनी का जो साया तुम्हें मिल रहा है उस पर पांव रख कर चलते रहो। मुख्तसर ये कि उन्होंने हजरत अमीर मुआविया रजी अल्लाह तक सवार भी होने नहीं होने दिया, जूते भी नहीं दिए और इस तरह उनको गर्मी में चलाया और सारा रास्ता हजरत अमीर मुआविया रजी अल्लाह तक पैदल तय फरमाया। और हजरत अमीर मुआविया रजी अल्लाह तक भी कम नहीं थी खानदानी एतबार से, लेकिन कोई उन्हें ये नहीं कहा कि मैं भी एक बड़े खानदान का हूँ या मैं भी सरदार कुरैश का बेटा हूँ। लेकिन क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा था कि इनका ख्याल करो, इनके साथ जाओ। फिर वही वाइल बिन हजर रजी अल्लाह तआला ने हजरत माविया रजी अल्लाह तआला के पास उस वक्त आए जब ये खलीफा थे यानी अमीर थे। तो हजरत अमीर माविया रजी अल्लाह तआला ने उन्हें पहचाने पहचाना और वो सारा वाक्य उनकी आंखों के सामने आ गया जो उनके साथ उन्होंने किया था, मगर इसके बावजूद उन्होंने उनको कोई ताना नहीं दिया, कोई बल्कि मेहमान नवाजी की। और तो ये है वो अखलाकिया, यानी कि जो कहा आमिनु कमा आमन नास, तो ये है कि दूसरे के साथ अच्छा सलूक करना, दूसरे की बुराइयों को, दूसरों की बुरी बातों को, दूसरों की तकलीफ दे बातों को बर्दाश्त करना और सारी उम्र कभी ताना ना देना, ये अखलाकियात सीखने वाली। फिर हजरत अमीर माविया रजी अल्लाह तआला के जमाने में एक आम आदमी खड़ा होता और उनसे कहता है, माविया तुम हमारे साथ ठीक हो जाओ वरना हम तुम्हें सीधा कर देंगे। तो हजरत अमीर माविया रजी अल्लाह तआला ने फरमाते, भला किस चीज़ से सीधा करोगे? तो वो जवाब में कहता कि लकड़ी से। तो आप फरमाते, अच्छा हम ठीक हो जाते हैं। यानी इस तरह उनके अंदर आजिज़ी थी। हज़रत मसूर रज़ी अल्लाह ताला का वाक़िया मशहूर है कि शुरू में आपके मुखालिफ थे, यानी एक तहाबी थे, वो आपकी मुखालफत थी, कोई दिल में थी, कुछ लोगों ने बातें भरी थी। तो फिर वो आपके पास अपनी किसी हाजत से आए, यानी कि मजबूर होकर आपके पास आए, आप अमीर थे, तो आप रज़ी अल्लाह ताला ने वो हाजत पूरी कर दी, वो चीज़ दे दी। और फिर उन्हें बुलाया, फरमाया, ए मसूद तुम हम पर क्या कुछ कह के तान तशनी करते हो, हम पे क्या एलिगेशन लगाते हो? हज़रत मसूद रज़ी अल्लाह ने जवाब दिया, ए अमीर मोमिनीन जो कुछ हुआ उसे भूल जाइए। तो आपने फरमाया, नहीं वो सब बातें जो तुम मेरे मुतल्लिक कहा करते थे बयान करो। तो हज़रत मसूद रज़ी अल्लाह ताला ने वो तमाम बातें आपके सामने दोहरा दी जो वो आपके मुतल्लिक कहते थे। तो आपने आराम से वो बातें सारी सुनी और उनका जवाब दिया कि आपके इस रवैये का असर ये हुआ, यानी इस वो सुन के उनको फिर उनके जवाब दिए कि ये गलत एलिगेशन है, इसका ये जवाब है, इसका ये जवाब है, इसका ये जवाब। तो इसका असर ये हुआ कि हज़रत मसूद रज़ी अल्लाह ताला जब जब भी हज़रत माविया रज़ी अल्लाह ताला का जिक्र करते तो बेहतरीन अंदाज में उन्हें दुआ खैर देते थे। तो ये होती है मोहब्बतों में बदलना आपस में नफ़रतों को। और फिर हज़रत अमीर माविया रज़ी अल्लाह ताला के अकवाल में से एक कौल है कि गुस्से के पी जाने में जो मुझे मज़ा मिलता है वो किसी शय में नहीं मिलता। तो इस तरह तहम्मुल मिजाजी उनके अंदर थी। और फरमाते थे, जहाँ मेरा कोड़ा काम देता है वहाँ तलवार काम में नहीं लाता, जहाँ जुबान काम देती है वहाँ कोड़ा काम में नहीं लाता, अगर मेरे और लोगों के दरमियान बाल बराबर ताल्लुक भी कायम हुआ उसे कता नहीं होने देता, टूटने नहीं देता। जब लोग उसे खींचते हैं तो मैं ढील दे देता हूँ, जब वो ढील देते हैं तो मैं खींच लेता हूँ। तो इस तरह यानी कि आपस में जुड़ के रहना चाहिए कि बाल बराबर भी अगर किसी से वास्ता है, यानी कुलीग है, वो साथ रहता है, हमसाया है, उसने कभी कोई काम आपसे लिया ये दिया जो भी मैं हेल्प आउट किया, तो इस तरह से ताल्लुक को रिलेशनशिप को कायम रखना है। आपको हजूर सल्लल्लाहु अलैहि वसल्लम से गहरा ताल्लुक मोहब्बत ही। एक मरतबा आपको पता चला कि बसरा में एक शख्स है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ बहुत मुशाबत रखता है, बहुत फेशियल सिमिलरिटी है। तो आपने वहाँ के गवर्नर को खत लिखा कि तो फौरन उसे इज्जत इकराम के साथ यहाँ रवाना करो। उसे इज्जत इकराम के साथ लाया गया और आपने आगे बढ़ के उसका इस्तकबाल किया, उसकी पेशानी पर बोसा दिया, उसको इनामात और अपनी लिबास उसको दे दिए, सिर्फ इस वजह से कि उसकी सिमिलरिटी आप सल्लल्लाहु अलैहि वसल्लम। और इसी मोहब्बत की वजह से आपने हजूर सल्लल्लाहु अलैहि वसल्लम के कटे हुए नाखून और कपड़ा और बाल मुबारक संभाल के हिफाज से रखे हुए थे और जिसके मुतल वसीयत फरमाई हुई थी कि इनको मेरी नाक कान और आंखों में रख के मुझे दफनाना। इसी तरह हज़रत काब बिन ज़ुबैर रज़ी अल्लाह ताला अन्हु को उनका कसीदा सुनकर, यानी कि जो आप सल्लल्लाहु अलैहि वसल्लम ने, इसी तरह वो चादर जो आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत काब को उनका कसीदा सुनकर दी थी उसे आपने रकम देकर वसूल किया, यानी कि सहाबी को आप सल्लल्लाहु अलैहि वसल्लम ने उनकी कसीदा सुनकर चादर दी थी, तो वो उन्होंने लिया सिर्फ इस वजह से कि उन्होंने पैसे दिए और कहा कि मुझे दे दो, कि आप सल्लल्लाहु अलैहि वसल्लम की एक निशानी है।
सीधा बोलता की बात है।
एग्जैक्टली मुझे नहीं पता। हज़रत अबू दर्दा रज़ी अल्लाह ताला फरमाते हैं कि मैंने नमाज़ पढ़ने में किसी को आप सल्लल्लाहु अलैहि वसल्लम के साथ इतना मुशाबे नहीं फरमा पाया जितना हज़रत माविया रज़ी अल्लाह ताला अन्हु को आपसे मुशाबे पाए। तो उलमा ने ये लिखा कि उस मोहब्बत की वजह से था कि उस मुशाबत पैदा हो जाती। फिर उनका कुछ और अखलाकियात में से कि एक बार हज़रत माविया रज़ी अल्लाह ताला अन्हु कि खिलाफत के दौरान उनके पास गया तो देखा कि गली में रस्सी पड़ी हुई है जिससे एक बच्चा खींच रहा है और आप उससे खेल रहे हैं। तो उस शख्स ने कहा कि ए अमीर मोमिनी, ये आप क्या कर रहे हैं? तो हज़रत माविया रज़ी अल्लाह ताला ने जवाब दिया, बेवकूफ़ चुप रहो, मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते सुना है कि अगर किसी का बच्चा हो तो वो भी बच्चों की सी हरकतें कर लिया करे ताकि बच्चा खुश हो। तो ये है आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करना। तो ये एक अजीब व गरीब वाक़िया जो कि शायद सुना हो लेकिन ये सबको शायद ना पता हो कि इसके पीछे हज़रत माविया रज़ी अल्लाह ताला ने था कि हज़रत माविया रज़ी अल्लाह ताला और अहले रूम के दरमियान एक मरतबा सुलह का माहदा हुआ कि जंग थी और सुलह हो गई आपस में। और जैसे ही यानी डिसीजन था ये था कि इस डेट तक हमने सुलह रखनी है, ये माहदा हुआ। तो हज़रत माविया रज़ी अल्लाह ताला के जहन में आया कि सुलह वाली डेट पर तो यानी दुश्मनों को कतन कोई वहम गुमान भी नहीं होगा हमला हो जाएगा उसी डेट को। तो उन्होंने क्या किया कि ऐसा करते हैं, एक प्लानिंग की कि हम फौज तैयार करते हैं, उन्हें पता नहीं चलते हो, जैसे सुलह वाला दिन ख़त्म होगा हमला करते हैं ताकि वो तैयार ना हो, यानी अमीर मोमिनीन थे। और यही हुआ कि जैसे वो वक्त हुआ आपने हमला कर दिया, उनको पता भी नहीं था वो मुसलमानों की फौजें अंदर फतह अच्छी खासी एरिया पर फतह हासिल कर ली मुसलमानों ने। तो उस वक्त एक सहाबी है अमर रज़ी अल्लाह ताला पुकारते हुए आए कि मोमिन का शेफा वफा है, गदर व ख़यानत नहीं, धोखा देना नहीं है। उन्होंने आके ये कहा हज़रत अमीर मोमिनीन अमीर माविया रज़ी अल्लाह ताला। तो आप रज़ी अल्लाह ताला ने पूछा क्या बात है? तो वो कहने लगे मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के फरमाते सुना है कि जब दो कौमों के दरमियान कोई सुलह का माहदा हो तो उस माहदे की मुद्दत में ना तो कोई फरीक अहद खोले ना बांधे, यानी उसमें कोई तगैयर ना करे यहाँ तक कि मुद्दत गुजर जाए। तो उनका मकसद यानी हज़रत अमर रज़ी अल्लाह ताला का मकसद ये था कि इस हदीस की वजह से जंग मंदी के दौरान इस तरह भी प्लानिंग करना जायज़ नहीं है, ये नाजायज़ है। तो इस हदीस को सुन के अब फतह हो चुकी है, इस हदीस को सुन के हज़रत माविया रज़ी अल्लाह ताला ने फौरन फौजों को हुक्म दिया कि वापस आ छोड़ दो सारा इलाका, जो कुछ उनसे फतह किया सब उनसे वापस करो। तो ये इसकी मिसाल दी जाती है कि मुसलमानों का इफ़ाया है वादे को पूरा करना, ख्याल रखना माहदों का, लेकिन उसकी वजह उसके पीछे जो जो सोच थी हज़रत अमीर माविया रज़ी अल्लाह ताला कि वो नहीं उनके जहन में हदीस थी इस नज़रिए से। तो उनको जब जैसे ही उनको कहा गया तो उन्होंने फ़ौरन कहा कोई बात नहीं फौजें वापस बुला ली। इसी तरह हज़रत अबू मरियम आप रज़ी अल्लाह ताला के पास गए, आप रज़ी अल्लाह ने पूछा कैसे आना हुआ? कहने लगे मैंने एक हदीस सुनी है वो आपको सुनाने आया हूँ, और वो हदीस ये कि मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये कहते सुना, आप फरमा रहे थे कि जिस शख्स को अल्लाह ने मुसलमानों पर मुकर्रर किया उसने मुसलमानों और अपने दरमियान पर्दे हायल कर दिए तो अल्लाह उसके और अपने दरमियान पर्दे हायल कर देगा। तो ये बयान सुनने ही ये हदीस पाक सुनते ही आप रज़ी अल्लाह ताला ने एक आदमी को मुकर्रर फरमाया कि लोगों से उनकी हाजतें खुद सुन के मुझ तक पहुंचाएगा, यानी आपस में गैप ना रहे। फिर एक और वाक्य हज़रत माविया रज़ी अल्लाह ताला अन्हु के मुतल्लिक कि एक दिन एक जुमा को दमिश्क की जामे मस्जिद में खुतबा दिया और तशरीफ लाया फरमाया, अब ये जुमला सुनने वाला फरमाया कि जो कुछ माल है वह सब हमारा है, जो कुछ माल गनीमत है वो भी सब हमारा है, हम जिसको चाहेंगे देंगे और जिससे चाहेंगे रोक लेंगे। ये फरमाया कि सब कुछ हमारा है, हम किसी को जिसको चाहें दें जिसको चाहें ना। खुतबा ख़त्म हो गया, किसी ने कुछ उस पर बात ना की, दूसरा जुमा आया फिर वही बात फरमाई, किसी ने कोई खामोशी तारी रही, तीसरा जुमा आया یہی بات فرمائی تو ایک شخص کھڑا ہوا اور کہنے لگا، ہرگز نہیں، مال ہمارا ہے اور مال غنیمت کا مال بھی ہمارا ہے، اور جو ہمارے اور اس کے درمیان حائل ہوگا ہم تلواروں کے ذریعے اللہ تک اس کا فیصلہ لے جائیں گے۔ یہ سن کر آپ ممبر سے اتر آئے، یعنی اس نے بالکل نگیٹ کر دیا اس بات کو، اور یہ سن کے آپ رضی اللہ تعالیٰ حضرت تمیم معاویہ رضی اللہ تعالیٰ عنہ ممبر سے اترے، اس آدمی کو بلایا اور اندر لے گئے۔ اب لوگوں نے یہ سوچا کہ اس کو سزا دی جائے گی، کس نے سخت اس نے بات کی، تو جب دروازے کھولے گئے تو اور لوگوں کو اندر آنے کا کہا گیا، تو لوگ اندر جا کے یہ حیران ہو گئے کہ حضرت معاویہ رضی اللہ تعالیٰ کے ساتھ بیٹھا ہے، اور حضرت معاویہ رضی اللہ تعالیٰ نے فرمایا کہ اللہ اس شخص کو زندگی عطا فرمائے، اس نے مجھے زندہ کر دیا، میں نے نبی کریم صلی اللہ علیہ وسلم سنا تھا کہ آپ صلی اللہ علیہ وسلم فرماتے تھے کہ میرے بعد کچھ حکمران ایسے آئیں گے جو غلط بات کہیں گے، ان پہ نکیر نہیں ہوگی، کوئی ان کو نہیں پکڑے گا، اور ایسے حکمران جہنم میں جائیں گے، تو میں نے یہ بات پہلے جمعے کو کہی اور کسی نے جواب نہ دیا، تو میں ڈرا کہ میں ان حکمرانوں میں سے نہ ہو جاؤں۔ پھر دوسرا جمعہ آیا، پھر کوئی کسی نے کچھ نہ کہا، پھر تیسرا جمعہ آیا تو اس شخص نے نکیر کی تو مجھے ٹوکا، تو مجھے امید ہے کہ مجھے اللہ تعالیٰ اس حکمرانوں میں نہیں شامل کرے گا۔ تو اس خاص طور پہ جان کے یہ بات کی، دیکھنے کے لیے، اس حدیث پاک کو جانچنے کے لیے، مطلب کہ اپنے اوپر اپلائی کرنے۔ پھر ان کا مزہ کہ ایک بار ایک شخص آپ کے پاس آیا اور کہنے لگا میں ایک مکان میں بنا رہا ہوں، آپ اس میں میری مدد کر دیجئے اور 12,000 درخت عطا کر دیجئے۔ آپ نے پوچھا گھر کہاں ہے، کہنے لگا بصرہ میں۔ آپ نے پوچھا لمبائی چوڑائی کتنی ہے، تو اس نے بہت زیادہ بتائی کہ 2 فرسخ تک لمبائی ہے، 2 فرسخ چوڑائی ہے۔ تو آپ نے فرمایا کہ یوں نہ کہو کہ تمہارا مکان بصرہ میں، بلکہ یوں کہو بصرہ تمہارے مکان میں۔ اور خود یہ فرماتے تھے، ان پہ تنقید اس ان کے اپنے دور میں بھی ہوتی، تو فرماتے کہ جب دیکھتا ہوں اپنے سر پر ایک اکھڑ جاہل آدمی کو کھڑا پاتا ہوں جو مجھ پہ قسم قسم کے اعتراضات کرتا ہے، اگر اس کے اعتراضات کا ٹھیک ٹھیک جواب دے دیتا ہوں تو تعریف کا کہیں سوال نہیں، اور اگر جواب دینے سے ذرا سی چوک ہو جائے تو ساری دنیا میں وہ پھیلا دی جاتی، یعنی کہ میں جواب دوں تو کوئی تعریف نہیں کرتا، اس کو کوئی صحیح نہیں سمجھتا، اگر نہ جواب دوں تو اس کو ساری دنیا میں پھیلا دیا جاتا ہے۔ اور خود اپنے موت کے وقت، ان کے موت کی آخری بات، کہ لوگو، فرمایا کہ اے لوگو، بعض کھیتیاں ایسی ہیں جن کے کٹنے کا وقت قریب آ چکا ہے، میں تمہارا امیر تھا، میرے بعد مجھ سے بہتر کوئی امیر نہ آئے گا، جو آئے گا مجھ سے کہیں مجھ سے گیا گزرا ہی ہوگا، جیسے کہ مجھ سے پہلے جو امیر ہوئے وہ مجھ سے بہتر تھے۔ اور اس خطبہ کے بعد آپ نے تجزیہ و تکفین کے متعلق وصیت فرمائی، فرمایا کوئی عاقل اور سمجھدار آدمی مجھے غسل دے، اور اچھی طرح غسل دے۔ پھر اپنے بیٹے یزید کو بلایا اور کہا، اے بیٹے، میں ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم کے ہمراہ تھا، آپ اپنی حاجت کے لیے نکلے، میں وضو کا پانی لے کر پیچھے گیا اور وضو کرایا، تو آپ صلی اللہ علیہ وسلم نے اپنے جسم مبارک پہ پڑے ہوئے 2 کپڑوں میں سے ایک کپڑا مجھے عنایت فرمایا، وہ میں نے حفاظت سے رکھ لیا تھا۔ اسی طرح آپ صلی اللہ علیہ وسلم نے ایک بار اپنے بال و ناخن مبارک کاٹے تو میں نے انہیں جمع کر کے رکھ لیا تھا، تو تم کپڑے کو میرے کفن کے ساتھ رکھ دینا، اور ناخن اور بال میری آنکھ، منہ اور سجدے کی جگہوں پہ رکھ دینا، اور پھر ارحم الراحمین کے حوالے کر دینا۔ تو بعد میں جب فوت ہو گئے تو جو بھی، یعنی کہ بعد میں عبد الملک بن مروان کے متعلق لکھا ہے کہ جب وہ قبر کے قریب گئے تو انہوں نے کہا کہ یہ اس شخص کی قبر ہے کہ جب بولتا تھا تو علم و تدبر کے ساتھ بولتا تھا، خاموش رہتا تو علم و بردباری کے ساتھ، جسے دیتا اسے غنی کر دیتا، جسے لڑتا اسے فنا کر دیتا۔ تو یہ ان کی صفات انہوں نے ذکر کی۔ تو کہنے کا مطلب یہ تھا، آج کی بات کا کنکلوژن یہ ہے کہ صحابہ رضی اللہ تعالیٰ عنہ کی ان باتوں کو ہائی لائٹ بھی کیا جائے، پڑھا جائے، سیکھا جائے، کہ جس سے انسان کی اخلاقیات، عبادات، معاملات، معاشرت اور اللہ سے تعلق بڑھے، اور اگر کبھی کہ ایسی بات سامنے آ جائے کہ جس میں تنقید کا پہلو نکلتا ہو، سمجھ سے باہر بات ہو، تو اس کو بالکل اگنور کر کے آگے چلا جائے، نہ یہ کہ اپنے ایمان کو بھی خراب کرے۔ تو اللہ تعالیٰ ہمیں اپنی محبت، آپ صلی اللہ علیہ وسلم کی محبت اور صحابہ رضی اللہ تعالیٰ عنہ کی محبت اور تمام نیک لوگوں کی محبت نصیب فرمائے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔ دعا، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم، لا الہ الا انت سبحانک انی کنت من الظالمین، یا یا اللہ پاک آپ ہی دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریفیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکیاں آپ کے لیے ہیں۔ یا اللہ پاک آپ نے اپنی رحمت سے بغیر طلب کے، بغیر محنت کے، بغیر کوشش کے ہمیں ایمان جیسی عظیم نعمت نصیب فرما دی۔ یا اللہ پاک ہم اقرار کرتے ہیں کہ ہم نے آپ کو وحدہ لا شریک مانا، آپ صلی اللہ علیہ وسلم کا آپ کا نبی مانا یا اللہ پاک، لیکن آپ نے قرآن پاک میں ایسے لوگوں کا بھی ذکر کیا جو زبان سے یہ کہتے ہیں لیکن دل میں ان کے ایمان نہیں ہے۔ یا اللہ پاک ہمیں ڈر ہے کہ ہم بھی ان لوگوں میں شامل نہ ہو جائیں، اپنی رحمت میں ہمیں ان لوگوں میں شامل ہونے سے بچا لے، ہمیں منافقین کی فہرست میں داخل ہونے سے بچا لے۔ یا اللہ پاک ہمیں حقیقی ایمان نصیب فرما دے، ہمارے ایمان کی حفاظت فرما دے، ایسے کسی کال، ایسے کسی فعل، ایسے کسی حرکت سے محفوظ فرما جو کہ ایمان پہ جس سے نقب آتی ہو، جس سے ایمان خراب ہوتا ہو، جس سے ایمان کم ہو جاتا ہو۔ اللہ پاک ایسے ماحول سے بھی بچا لے جس سے ایمان میں کمی آتی ہو، ایسے لوگوں سے بھی بچا لے جو ایمان کو کمزور کرنے والے ہوں، ایسے یا اللہ پاک دوستوں سے بھی بچا لے یا اللہ پاک جو انسان کے کنفیوز کر دیتے ہیں، شک میں ڈال دیتے ہیں، ان کے ایمان کو خراب کر دیتے ہیں۔ یا اللہ پاک اپنی رحمت سے ہمارے ایمان کی حفاظت فرما۔ یا اللہ پاک جس طرح ایک چھوٹا بچہ یا اللہ پاک کسی قیمتی چیز کی حفاظت نہیں کر سکتا تو والدین کے پاس رکھوا دیتا ہے، اللہ پاک ہم بھی اس ایمان کی صحیح حفاظت نہیں کر سکتے، اللہ پاک تیرے حوالے کرتے ہیں، اپنی رحمت سے اس کی حفاظت فرما اس دور میں، اس فتنے والے ماحول میں۔ یا اللہ پاک موت کے وقت کامل طور پہ ہمیں مومنین میں شمار کر کے اپنے پاس بلا لے۔ یا اللہ پاک مومنین کی تمام صفات ہمیں نصیب فرما، وہ یا اللہ پاک عقیدے کے حوالے سے ہوں یا عبادات کے حوالے سے ہوں یا معاملات و معاشرت و اخلاقیات کے حوالے سے ہوں، تمام ہمیں نصیب فرما دے۔ یا اللہ پاک اور سارے رذائل اور سارے ان گناہوں اور ساری ان گندی عادتوں سے ہمیں بچا لے کہ جن کے متعلق جن کو آپ نے منافقین کی نشانیاں ذکر کیا، جن کو آپ نے کفار کی نشانیاں ذکر کیا، یا اللہ فساق و گنہگاروں کی نشانیاں ذکر کیا، اپنی رحمت سے ہمیں ان میں ہونے سے محفوظ فرما لے۔ یا اللہ پاک وہ سارے کام کرنے کی ہمیں توفیق بت دے جو ایمان کو بڑھانے والی ہیں، بچانے والی ہیں، ان تمام کاموں سے ہمیں محفوظ رکھ جو ایمان کو گھٹانے والی ہیں اور خراب کرنے والی ہیں۔ یا اللہ پاک ہمیں علم بھی وہ نصیب فرما کہ جس سے ایمان کی ہمیں حقیقت کھل جائے، ایمان کی پہ عمل کرنا ہمارے لیے آسان ہو جائے۔ یا اللہ پاک وہ قوت ارادی بھی نصیب فرما کہ جو ہمارے علم کو عمل میں ڈھال دے۔ یا اللہ پاک ہمیں یا اللہ پاک خاص طور پہ فجر کی نماز کا عادی و پابند بنا۔ یا اللہ پاک تہجد کی ہمیں توفیق نصیب فرما، نمازوں کی حضوری نصیب فرما، ذکر کی کثرت ہمیں نصیب فرما، اپنی یاد کی کثرت ہمیں نصیب فرما، اپنی محبت نصیب فرما، اپنے انبیاء کی محبت نصیب فرما، صحابہ رضی اللہ تعالیٰ عنہم کی محبت نصیب فرما اور ہر اس شخص کی محبت نصیب فرما جو ان کی محبت میں ہمیں قریب کرنے والا ہو۔ یا اللہ پاک محض اپنے لطف و کرم سے دین کے راستے ہمارے لیے آسان فرما، گناہ کے راستے ہمارے چلنا ہمارے لیے مشکل فرما دے۔ یا اللہ پاک محض اپنے لطف و کرم سے ہمیں برے ماحول سے بچا لے، اگر ہم کبھی گناہ کرنے کا ارادہ بھی کریں تو یا اللہ پاک اپنے نفس اپنی رحمت سے ہمیں پیشانی کے بالوں سے پکڑ کے اس گناہ سے دور کر دے۔ یا اللہ پاک ہمیں کبھی گناہ کی ذلت میں ملوث نہ فرما۔ یا اللہ پاک ہمارے قیامت تک آنے والی نسلوں کو گناہوں سے بچا، ان کو یا اللہ اپنے نیک و صالحین بندوں میں شامل فرما، مقبول بندوں میں شامل فرما۔ یا اللہ پاک ہمیں بھی برے ماحول سے بچا، ہماری اولادوں کو بھی برے ماحول سے بچا، ہمیں بھی یا اللہ پاک گناہوں کی عادتوں سے بچا، ان کو بھی گناہوں کی عادتوں سے بچا۔ یا اللہ پاک ہمارے اندر بھی اخلاق حمیدہ پیدا فرما، ان کے اندر بھی اخلاق حمیدہ پیدا فرما۔ یا اللہ پاک صحابہ رضی اللہ تعالیٰ عنہ کی آپ نے پیروی کا ہمیں حکم دیا، یا اللہ پاک ان کی زندگی ہمارے سامنے کھول دے، ہمیں توفیق دے کہ ان کی زندگی کی ہم معلومات حاصل کریں، اپنی زندگیوں کی ان کے مطابق ڈھالنے کی کوشش کریں۔ یا اللہ پاک جو جو رکاوٹیں ہیں اس عمل کو کرنے سے اللہ پاک اس کو دور فرما دیجئے۔ یا اللہ پاک جو گناہ کر لیے دن میں یا راتوں میں، کر کے یاد ہیں یا کر کے بھول گئے، اپنی رحمت سے ان سب کو معاف فرما۔ یا اللہ پاک جو لوگ مشکلوں، پریشانیوں، غموں میں مبتلا ہیں، وہ دین کے حوالے سے ہوں، دنیا کے حوالے سے، یا اللہ پاک اپنی رحمت سے ان کو یا اللہ پاک عافیت کے ساتھ ختم فرما۔ یا اللہ پاک جو مال کی وجہ سے پریشان، ان کو اس کے حلال نصیب فرما، وسعت و برکت والا رزق نصیب فرما۔ یا اللہ پاک جو یا اللہ پاک روحانی بیماریوں سے پریشان اپنی رحمت سے یا اللہ پا ان کو ان سے شفا نصیب فرما، جو جسمانی بیماریوں سے پریشان ان کو یا اللہ پا جسمانی بیماریوں سے شفا نصیب فرما، یا اللہ پا جو اولاد نہ ہونے کی وجہ سے پریشان یا اللہ پا ان کو نیک صالح اولاد نصیب فرما، یا اللہ پا جن کی اولاد ہے ان کی اولادوں کو نیک و صالح بنا، یا اللہ پا ان کے لیے صدقہ جاریہ بنا، یا اللہ پا ہمیں عافیت والی زندگی، عافیت والی موت، عافیت کے ساتھ قبر میں رہنا، عافیت کے ساتھ حشر کا معاملہ، اور عافیت کے ساتھ جنت الفردوس میں داخلہ نصیب فرما، یا اللہ پاک ہر قسم کی مشکل و پریشانی و آزمائش سے ہمیں محفوظ فرما، یا اللہ پاک جمیع اسلامی ممالک کی حفاظت فرما، خصوصاً پاکستان کی حفاظت فرما، اندرونی اور بیرونی خدشات سے اسے محفوظ فرما، یا اللہ پاک ہر برا چاہنے والے کی برائی سے اسے محفوظ فرما، یا اللہ پاک تینوں حرم کی حفاظت فرما، جہاں جہاں مسلمان کمزور اپنی رحمت سے یا اللہ پاک ان کی عزت جان مال آبرو کی حفاظت فرما، یا اللہ پاک جتنے لوگ ایمان کی حالت میں گزر چکے اللہ پاک ان کی مغفرت فرما، ان کی مغفرت فرما دی، اپنی رحمت سے یا اللہ پاک ان کے درجات کو بلند فرما، ان کی قبروں کو جنت کے باغوں میں سے باغ بنا اللہ پاک، اور ہمیں بھی اپنی موت کی تیاری کرنے والوں میں سے بنا، یا اللہ پاک اس بیٹھنے کو سننے سنانے کو قبول فرما، ہمارے قلوب کو بدلنے کا ذریعہ بنا، پوری دنیا اور پورے عالم میں ہدایت کا ذریعہ بنا، ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم، صلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین وبرحمتک یا ارحم الراحمین۔